आई थिंक पीपल लाइक आई अज्यूम पीपल आर रैशनल एक्टर्स, वो अपने सेल्फ इंटरेस्ट में वोट करते हैं, वो कोई अकीदत नहीं होती.
हाँ.
वो देखते हैं चाहे मेरे लिए बेहतर होगा मैं इसको वोट दे दूं ना, वो कोई
ज़हनी गुलाम होती है, कैलकुलेशन होती है.
या एंड आई थिंक समटाइम्स वी जस्ट, वही रेसिज्म है ना कि ये लोग ज़हनी गुलाम है इसलिए वोट दे रहे हैं. नहीं मतलब
ज़हनी गुलामी तो अब हर पार्टी में है,
बट हमारे अगर हम कहते हैं अनएजुकेटेड लोग, डेमोक्रेसी नहीं होनी चाहिए,
कॉन्डिसेंडिंग एटीट्यूड है जो सो कॉल्ड आपके अर्बनाइट और एजुकेटेड हैं, मतलब उनको ट्रस्ट नहीं है कि वो जो कम पढ़ा लिखा है या जो गरीब है जिसके कपड़े बहुत फैंसी नहीं है उसको समझ नहीं होगी कि उसके लिए क्या अच्छा है.
सारे लोग तो इन पावर अमीर आए हैं, आप लोगों ने क्या किया. हेलो अस्सलाम वालेकुम, द लास्ट ऑफ द पाकिस्तान एक्सपीरियंस लाहौर. गेस्ट ऑलरेडी कह चुकी हैं कि मैं लग रहा हूँ मैं मरने वाला हूँ, जो कि सच है क्योंकि हमारी 3 दिन में 12th पॉडकास्ट है, बट सेविंग द बेस्ट फॉर लास्ट. अस्मा फैज़ हमारे साथ आ चुकी हैं. इनकी जो किताब है इन सर्च ऑफ लॉस्ट ग्लोरी, सिंधी नेशनलिज्म के बारे में कई लोगों ने फरमाइश की थी कि इस पर डिस्कशन करें. PhD हैं यूनिवर्सिटी ऑफ इलिनॉय से, एम आई राइट?
सो दैट वाज माय मास्टर्स, फिर सियांस पो पेरिस से PhD.
मुझसे बोला नहीं ज़्यादा वो यूनिवर्सिटी, इसलिए मैंने इनसे बुलवा दी. फर्स्ट ऑफ ऑल कैसी हैं आप?
बिल्कुल ठीक ठाक, लुकिंग फॉरवर्ड टू इट. आई होप लास्ट बट नॉट द लीस्ट.
नेवर नेवर नेवर. हम तो कितने हैं, मतलब सालों से ये पॉडकास्ट प्लान करने की कोशिश कर रहे हैं, हमारे शहर नहीं
और फिर हमारा एक इंस्टीट्यूशनल लिंकेज भी है.
जी 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 बिल्कुल. आपने बुलाया, मैं आ नहीं सका. नेक्स्ट टाइम मैं फॉर श्योर अपने अल्मा
मैटर नेक्स्ट टाइम के लिए मार्क इट इन योर डायरी.
डन डन डन. नाम से मुझे कोई इवेंट इवेंट पे पैसे वैसे देके बुला फिर आता
तो वो भी करते हैं. यस यस.
चलिए लेट्स स्टार्ट फ्रॉम द लेंस दैट यू, क्यों आपने ये किताब लिखी? आप एथनिक पंजाबी, आप किताब लिख रही हैं सिंधी नेशनलिज्म पे, क्या ये खुला ताजाद नहीं?
जी, और वो ये सवाल मुझसे जब, मैं थोड़ा सा आगे से जाकर शुरू करती हूँ कि ये जब PhD का वाइवा हुआ, बिकॉज दिस इज़ कमिंग आउट ऑफ माई PhD डिजर्टेशन. माई PhD डिजर्टेशन वॉज ऑन एथनिक नेशनलिज्म, पार्टी पॉलिटिक्स, इंस्टीट्यूशनल डिज़ाइन ऑफ द स्टेट इन पाकिस्तान. उसमें मैंने
पॉलिटिकल साइंस में PhD है, पॉलिटिकल साइंस की प्रोफेसर है लम्स में. आई डोंट थिंक मैंने सब्जेक्ट मेंशन किया था.
जी, और उसमें ये कि पाकिस्तान का जो एथनिक प्रॉब्लमेटिक है ये मुझे फैसिनेट करता था. आफ्टर ऑल वी ऑल ग्रो अप थिंकिंग कि हमारी नेबरिंग स्टेट हमारे लिए प्रॉब्लम्स हैं, वो हमारा सबसे बड़ा मसला है. लेकिन पाकिस्तान का जो एक ब्रेकअप था वो 1971, यस देर वॉज एन एक्सटर्नल डायमेंशन, लेकिन पाकिस्तान समहाउ हैज़ नॉट रिजॉल्व्ड इट्स एथनिक कॉन्टेस्टेशन. ये चीज़ मुझे फैसिनेट करती थी. तो इसी इरादे से जब मैं PhD करने गई, and then my supervisor also suggested, I was working with Christoph Jeffelo, फिर हमने डिसाइड किया
कि सिंधी. हाँ, किताब है उनकी.
जी बिल्कुल,
इंडिया पे भी उनकी किताब है.
इंडिया पर तो बहुत ज़्यादा. हाँ, हिंदू नेशनलिज्म पर तो वो कुछ कैनोनिकल टेक्स्ट्स बन गई हैं वो किताबें, और पाकिस्तान पर भी बिल्कुल है, पाकिस्तान पैराडॉक्स है
कुछ. वो लॉरेन गेयर जब आए थे हमारी पॉडकास्ट पर तो हमने थोड़ा बहुत वो डिस्कस कर लिया था उनका काम. उसके बाद इंडिया में बड़े लोग नाराज हो गए थे उनके काम से.
जी, क्योंकि उनका भी इंडियन मुस्लिम्स पे है, और वो जो दिखाते हैं कि इंडियन मुस्लिम्स की जो मार्जिनलाइजेशन है वो इट्स नॉट वेरी एक्सेप्टेबल इन इंडिया नाउ, बट देन एकेडमिक्स आर नॉट राइटिंग फॉर एक्सेप्टेबिलिटी, शुड नॉट बी राइटिंग फॉर एक्सेप्टेबिलिटी. तो मुझे ये फैसिनेट करता था, और उस वक्त हमने, यानी आई सैट डाउन विद द सुपरवाइजर एंड आई थॉट कि एक तो ये बात है कि PhD हैज़ टू बी मोर देन जस्ट अ ग्लोरीफाइड लिटरेचर रिव्यू. आपने सिर्फ लिटरेचर रिव्यू नहीं करना, आपने फील्ड में जाना है, आपने लोगों से मिलना है, बिकॉज मैं क्वालिटेटिव रिसर्च करती हूँ. और यही जो हम अभी स्टार्ट में बात कर रहे थे कि मेरा मास्टर्स US से था, तो US में अब पोलिटिकल साइंस बहुत ज़्यादा एक इट्स ऑलमोस्ट लाइक इकोनॉमिक्स, बहुत ज़्यादा नंबर क्रंचिंग है, विच इज़ व्हाट आई, विच इज़ नॉट माय थिंग. तो मैं इसको इसीलिए क्वालिटेटिव काम फ्रॉम अ सोशियोलॉजिकल, एंथ्रोपोलॉजिकल, हिस्टोरिकल परस्पेक्टिव, वो वाली अप्रोचेज यूज़ करके, तो दिस इज़ व्हाट आई वाज डूइंग. और हमने ये देखा कि मुहाजिर एथनिसिटी पर काफ़ी बुक्स आई हैं, कराची पर भी अब आने लगी हैं, फिर ऑस्कर विरकायक, बहुत सी निकोला खान, बहुत सी किताबें आई हैं. अब सिंधी नेशनलिज्म हैज़ बीन अराउंड सिंस बिगिनिंग, लेकिन ये एक तरह का लो बर्नर है. इसमें उस तरह की वो एक पीक नहीं आई जिस तरह की बलोच इंसर्जेंसी मूवमेंट में आई, कि वो एक सेपरेटिज्म का एलिमेंट आया. यहाँ पर भी सेपरेटिज्म का एलिमेंट था, सिंधु देश था, लेकिन इसमें
मास वायलेंस की,
बिल्कुल वो वाली मास वायलेंस नहीं है. इसी तरह से जब MQM جو وہ کراچی اینڈ حیدرآباد ور آلسو ڈسکرائبڈ ایز سٹیز آن فائر اور ڈیورنگ دا 1980s اینڈ 90s کا وہ ایتھنک کا ایک وائلنس کا بہت ایلیمنٹ ہے تو اس میں اس طرح کی پیک نہیں ہے, اس طرح کا وہ اس طرح کی نیوز میکنگ نہیں. ایٹ دا سیم ٹائم یہ سلو پیس پہ از ون آف دی لانگسٹ رننگ ایتھنک موومنٹس ان پاکستان. ایک قوم پرستی کی سیاست ہے, اس کے ایک بڑے سیریس ایشوز ہیں, وہ سم آف دوز ایشوز ریمین انریزالوڈ ٹو ڈیٹ. تو اس وقت میں نے سندھی اینڈ دین دا نیو ایمرجنگ, سو وی آلویز سیڈ دا نیولی ایمرجنگ موومنٹ آف سرائکیز, سرائکی موومنٹ ان پاکستان, اس پر بھی کام کیا تھا. وہ بھی ہم اس لیے کہتے ہیں کہ پنجاب از دا سٹیڈل اور پنجاب سے باہر سب موومنٹس ہیں, لیکن اب پنجاب کی ساؤتھ اور ویسٹ میں بھی ایک موومنٹ ہے جو اپنا پروونس مانگتی ہے, سرائکی موومنٹ. اینڈ دین سندھی ایک طرح سے واز دا لارجر پارٹ آف دا پروجیکٹ. اینڈ I said it in my PhD Viva also ke it's like if you only live in Lahore, Karachi and Islamabad, you don't understand Pakistan. You need to step out of them. آپ کو باہر نکلیں تو آپ کو ریاست نظر آتی ہے, آپ کو سٹیزن شپ نظر آتی ہے, آپ لوگوں سے بات کریں تو آپ کو پتہ چلتا ہے کہ ایوری ڈے گورننس کیا ہے, ایوری ڈے نیشنلزم کیا ہے. تو دس واز آلسو لائک ایون پرسنلی اٹ واز اے وائج آف ڈسکوری فار می.
آپ کو سندھی آتی تھی؟
تھوڑی سی آتی تھی, لیکن پھر اس کے لیے, اس کو کور کرنے کے لیے آئی آلویز ہیڈ ہیلپ. کالیگس تھے, کچھ لمس کے کالیگس تھے جس کی مدد سے ہم نے پرائمری ٹیکسٹ بھی پڑھے, بیکاز دیٹ واز اوریجنل ریسرچ.
ہیوج پرابلم, بیکاز اگر لیٹس سے باہر آپ لیٹن میں پی ایچ ڈی کرنا چاہیں تو وہ تو شاید آپ کو کرنی نہ دیں, جن آپ کو زبان نہیں آتی.
تو زیادہ مسئلہ یہ ہونا چاہیے تھا کہ وہ کہتے پیرس میں کہ فرینچ میں تھیسس لکھو, پھر تو میں ابھی تک وہ تھیسز ہی لکھ رہی ہوتی, انہوں نے انگلش میں لکھنے دیا, تو وہ تو پہلا اوریجنل مسئلہ تو وہاں تھا.
بٹ اف یو آر اسٹڈیئنگ ہندی, ہاں, تو اٹ ہیلپ ریلائنگ آن اے ٹرانسلیٹر فار دی پرائمری ٹیکسٹ.
تھوڑی سی پک کی لیکن اٹ نیور گاٹ اراؤنڈ ٹو اٹ. لیکن یو آر ڈیفینیٹلی رائٹ کہ اٹس آلویز بیٹر کہ آپ خود سے پڑھیں ان ٹیکسٹ کو, ڈیفینیٹلی. ہاں, دیر از نو, مطلب اس کا کوئی سبسٹیٹیوٹ نہیں ہے یا اس کا کوئی پیرلل نہیں ہے. سو دیٹ واز ون آف دا تھنگس. دوسرا یہ تھا کہ جو بہت سی چیزیں تھیں اور جو بہت سے مثلاً کے نان, مطلب جیسے جی ایم سید کی رائٹنگس تھیں, ابراہیم جویو کی رائٹنگس تھیں, شیخ ایاز کی, تو وہ حیدرآباد میں مثلاً چاہے وہ ایاز میلوں کے ساتھ حیدرآباد, بہت سی چیزیں ہیں جو کہ بیکاز دے وانٹیڈ دا میسج آؤٹ, تو وہ چیزیں اردو میں بھی ٹرانسلیٹ ہوئیں اور وہ اردو میں بھی لکھی گئیں. تو میں جب جاتی تھی تو اپنے ساتھ ایک سوٹ کیس بھر کے کتابوں کا لے آتی تھی, بیکاز میں اس کو نیریٹو کو سمجھنا چاہتی تھی, ویئر از اٹ کمنگ فرام, اس میں کی ایشوز کیا ہیں. تو کچھ وہ اس طریقے سے بھی جو تھا کچھ کمپنسیٹ ہوا, کچھ جیسے مجھے تھیسیز وغیرہ ملے, پھر ایم فلز اور پی ایچ ڈیز وغیرہ ہوئی ہیں جو کہ پھر انگلش میں بھی ہوئی ہیں. اوریجنل کام ینگ سندھی ریسرچرز نے کیا ہے, دیٹ آلسو ہیلپڈ. تو کچھ اسپیکٹس تھیں جس کے اوپر مجھے لگتا تھا کہ فرام این ایڈوکیسی سے زیادہ اکیڈیمک کچھ کام نہیں, تو لوکل اکیڈیمکس نے کام کیا تھا, ڈفرینٹ انٹر ڈسپلنری کام تھا. تو آل آف دیٹ ہیلپ می ٹو انڈرسٹینڈ.
اس میں ایشو نہیں ہوتا اگر آپ ایک کلچر کا حصہ نہیں ہیں, آپ اس کی رائٹنگس پڑھ رہی ہیں تو اس میں کوئی کلچرل اگر وہ ریفرنس کر رہے ہیں, اگر فار انسٹنس پیلسٹائن اسرائیل میں آج کل بہت زیادہ بات ہو رہی ہے, جب پیلسٹائن کچھ کہتا ہے واٹ این آلیو ٹری مائٹ مین ٹو آل آف دیم, انلیس آپ جا کے پڑھیں سمجھیں, آپ کو وہ نہیں اس کا کانٹیکٹ سمجھ میں آئے گا. تو اٹس سو مچ لاسٹ ان ٹرانسلیشن اف ون از اونلی ریلائنگ آن ٹرانسلیشن. آئی تھنک یو مس آؤٹ آن دا
ہیز ٹو بی ان دا فیلڈ. آپ کو خود وہاں جانا ہے, اپنے آپ کو امرس کرنا ہے فیلڈ کے اندر تاکہ آپ کو اس لیوڈ ایکسپیرینس کو دیکھنا ہے. سو ٹیکسٹ از ون سورس آف انفارمیشن, انٹرویوز آر ادرز, فوکس گروپس ڈسکشنس کیے, ایتھنوگرافی کی میں نے, پھر تو لائک جو فورتھ چیپٹر ہے آف مائی بک جو کہ اینڈ آئی ڈیسائڈیڈ کہ آئی ایم ناٹ جسٹ لکنگ ایٹ پارٹی پالیٹکس, آئی ایم ناٹ جسٹ لکنگ ایٹ میکرو پکچر, میں اس کو مائکرو لیول پہ ایوری ڈے لائف میں اوے فرام یو نو وہ جو پیک آتی ہے الیکشن کی آتی ہے یا کسی میس موومنٹ کی آتی ہے یا سینسز کے اوپر موبلائزیشن ہو رہی ہے. لیکن جب میں مطلب فیلڈ ورک کیا اس میں مجھے احساس ہوا کہ کمپیئر ٹو وٹ آئی ہیڈ ایکسپیرینسڈ ان لاہور اینڈ اسلام آباد, کیونکہ میں خود اسلام آباد سے ہوں, ناؤ آئی ایم ان بیسڈ ان لاہور, جو آپ کو ایک وہ نیشنلسٹ ریفلیکشن ایوری ڈے لائف میں نظر آتا تھا وہ آپ کو یہاں پہ لاہور میں نظر نہیں آتا. اٹ فیسینیٹڈ می. اینڈ حیدر آباد میں پھرتے ہوئے, قاسم آباد, لطیف آباد, ایوری تھنگ ہیڈ اے میننگ. تو وہ پھر آئی بیکیم انٹرسٹڈ کہ نہیں, اسٹارٹ میں آئی وانٹ ڈڈ ناٹ تھنک اباؤٹ مائکرو لیول بیکاز دیٹس مور اینتھروپولوجیکل ان اپروچ, لیکن آئی وینٹ ٹو اٹ امیجیٹلی کیونکہ وہ ایک ایوری ڈے نیشنلزم بھی تھی جو میں دیکھ.
آئی ڈو وانٹ ٹو آسک اس کا مطلب کیا ہے, لیکن جو لوگ سن رہے ہیں شاید وہ تفریق نہ کر سکیں, بیکاز نیشنلزم سے ہمیں ڈر اس لیے لگتا ہے کہ اس کو سیپریٹزم سے جوڑ دیا جاتا ہے, وہ انسرجنسی بن جاتی ہے, اس کا یہی مطلب لیا جاتا ہے. لیکن اگر ہم لاہور ریزولوشن بھی دیکھیں کہ کانسٹیٹیوٹ اینڈ انڈیپینڈنٹ اسٹیٹس, ایون دی آئیڈیا کہ پاکستان از اے کنٹری آف نیشنز, اٹس فائن, ایک نیشن اسٹیٹ
بالکل
اور ایک اس میں فرق ہونا چاہیے. تو آپ جس طرح نیشنلزم کو استعمال کر رہی ہیں وہ بفور وی گیٹ ان ٹو دا ڈیٹیلس آئی تھنک وڈ بی گڈ کلیریفیکیشن فار دی آڈینس.
تو میں پاکستان میں مطلب ایتھنک نیشنلزم کو دیکھ رہی ہوں, تو جو پاکستان کی ایتھنیسٹیز ہیں,
نیشنز ہیں, ناٹ نیسیسریلی سیپریٹسٹ.
نہیں, آئی مین اٹ کین بی, اٹ کین بی, ہر موومنٹ کے اندر بھی سیپریٹسٹ ٹرینڈ بھی آ سکتا ہے. جیسے بلوچ موومنٹ کے اندر آپ کے پاس پارٹیز بھی ہیں, بی این پی آج کل بہت مطلب ایکٹیو ہے, ڈاکٹر عبد المالک کی نیشنل پارٹی ہے, لیکن آپ کے پاس وہ سیپریٹسٹ وغیرہ بھی ہیں. اسی طرح سندھی کے اندر بھی ابھی سندھ یونائٹیڈ پارٹی ہیں, عوامی تحریک ہے, ڈاکٹر قادر مکسی کی پارٹی ہے, لیکن ساتھ میں جسکم جسمم بھی ہیں. تو مطلب وہ والی کہ وہ کس ایکسٹریم پہ جا رہے ہیں, کیا یہ آٹونومسٹ ہیں, آٹونومی مانگنے والے ہیں, خود مختار تاری والے ہیں یا بالکل آزادی والے ہیں. لیکن بیسیکلی مجھے جو فیسینیٹ کر رہا تھا, اگین یو نو اسٹارٹنگ فرام 71 اور جو پاکستان کا پہلا جو ایک سوال جو اٹھا تھا وہ یہی تھا کہ پاکستان کی نیشنل لینگویج کیا ہوگی, اور وہ اس کے بعد ساری جو کرسٹلائزیشن آف بنگالی ایتھنیسٹی, وہ موومنٹ, پھر عوامی لیگ, ایونچولی 71. تو یہ ایک لانگ رننگ فالٹ لائن ہے پاکستان کے اندر, اور اس پر اکیڈیمکس نے لکھا ہے جس میں پاکستان کو پنجابستان بھی کہا ہے. تو آلسو کہ بینگ اے پنجابی, اٹس آلویز گڈ ٹو اسٹیپ آؤٹ آف دیٹ آئیڈینٹی انٹرسیکشنلٹی, اور اس سے باہر نکل کے ذرا دیکھیں کہ دوسری کمیونٹیز کیا کہہ رہی ہیں کہ یہاں کیا ہو رہا ہے.
ہر ہفتے تو میں کینسل ہوتا ہوں, ایک ہفتے میں اس وجہ سے بھی کینسل ہوا تھا کہ میں نے بول دیا تھا کہ 1971 میں جو ہوا اس کے روٹس ہیں آن دا لینگویج موومنٹ, وچ از فیکچولی کریکٹ, وچ یو کین ٹریس, وچ یو کین سی آل دا پروٹیسٹ.
اس میں چیزیں ایڈ ہوتی گئیں لیکن وہ اوریجنل سین جو تھا وہ تو وہی تھا.
ساری ریزسٹنس لینگویج موومنٹ سے شروع ہوئی, جو شروع کی ساری پروٹیسٹ ہوئی کلیکٹیو وہ وہاں سے ہوا.
بالکل.
اب بٹ موسٹ پیپل ڈونٹ ریڈ, سو ان کو جو ڈاگما پڑھایا گیا ہے ایکسٹرنل ویلیڈیشن کے لیے, میں آپ سے پوچھتا ہوں کتنا ضروری تھا لینگویج موومنٹ ان واٹ ایونچولی کرسٹلائزڈ ان ٹو دا سیپریشن آف ایسٹ پاکستان.
نہیں بالکل, لینگویج از اسینشلی, اور جو زبان کا مسئلہ ہے اور یا کلچرل رائٹس جو ہیں, تو ہمیں بعض دفعہ لگتا ہے کہ یہ اتنی امپورٹنٹ نہیں ہے, لیکن ایون لینگویج آپ کا ایک اکنامک ایشو بھی بن جاتا ہے. اگر آپ کی زبان کو ریکگنیشن اسٹیٹ کی طرف سے نہیں ملے گی, ایوری ون, اب شاید چینج ہو گیا ہے کہ سب انگلش کی طرف چل پڑے ہیں, لیکن یہ ہے کہ اپنی مدر ٹنگ میں سب اپنے بچوں کو پروفیشنسی دلوانا چاہتے ہیں, لینگویج دلوانا چاہتے ہیں. اور اس کی ہمیں بہت سی ایگزامپلز ملتی ہیں, جیسے سری لنکا میں نئی اسٹیٹ بنتی ہے, اینڈ دین 1954 دے ڈکلیئر کہ تامل ول ناٹ بی آفیشیل لینگویج, اونلی سنہالیز. وہاں سے آپ دیکھیں کہ کہاں تک, ٹل دا کلنگ فیلڈز آف جافنا ہم 2009-10 تک آتے ہیں, اینڈ ہو نوز, مے بی دیر ول بی اندر, بیکاز دس واز اے ویری وائلنٹ اینڈ ٹو تامل موومنٹ. تو ساری جگہوں پر, یورپ میں بھی ہوا ہے, مڈل ایسٹ میں, کرڈش موومنٹ میں بھی ہے, ٹرکی میں, کہ لینگویج از این اسینشیل پارٹ آف آئیڈینٹی. اٹس آلسو ناٹ جسٹ اے کلچرل کوشچن, اے کوشچن کہ یو نو یو اینڈ آئی اسپیک دا سیم لینگویج. تو کلیفرڈ گیئرز نے کہا تھا دیٹ فیلو فیلنگ بٹوین پیپل, کہ وی آر پارٹ آف دا سیم کمیونٹی, ہمیں قوم کا حصہ ہے. مگر یہ ایک اکنامک سوال بھی بن جاتا ہے کیونکہ ہماری امپلائمنٹ, اسٹیٹ تک ایکسیس, یو نو, وہ سب چیزیں بھی جڑی ہوئی ہیں. تو لینگویج واز ویری امپورٹنٹ ود ان اٹ. پھر اس کے ساتھ اکنامک ڈیپریویشن اور وہ سب چیزیں مل گئی تھیں.
اگر آپ بولتے ہیں آپ کو فیلو فیلنگ آ جائے گی, پر اگر آپ دوسرے کو ڈنڈے مار کے بولیں اب تو بول, تاکہ یہ فیلو فیلنگ تیرے اندر ڈالیں گے, اینڈ آئی تھنک اٹس سپر کلیئر ان بنگال کیس کہ قائد اعظم نے جا کے بھی بول دیا کہ ہوگی. مے بی ہم پاکستان کے کیس میں اس کو اتنا سیریسلی نہیں لیتے, سمبڑی از گون اکراس. میں نے بھی پاکستان میں اچھا خاصا ٹریول کیا, آج بھی آپ اربن سینٹر سے باہر چلے جائیں
بالکل
تو لوگ اردو نہیں بولتے. سو ٹو امیجن کہ 1947 میں لنگوا فرینکا تھی سب بول رہے تھے,
اور اس وقت صرف 9%. سو میں نے 1951 کے سینسس کی فگرز دیکھیں, اونلی 9% آف دا پاکستانیز ور اردو اسپیکرس. یہ کہیں سے میجورٹی کی زبان نہیں تھی. اٹس ویری ایزی ناؤ آف کورس سو مینی ایئرز لیٹر فار می ٹو سے دیٹ, لیکن उस वक्त अगर हम नेशन बनाने की, एक होमो पाकिस्तानिस्ट बनाने की कोशिश कर रहे थे, वन पाकिस्तानी मैन वन पाकिस्तानी नेशन, उसके अंदर वो फिर ऐसी लैंग्वेज होती जिसको मेजॉरिटी बोल भी तो सकते हैं ना. तो वो कहा गया, ऑफिशियल नैरेटिव यही था कि ये वो ज़बान है जो सबको जोड़ेगी, बट इट वाज़ अ वेरी माइनॉरिटी लैंग्वेज इन द सेंस कि इसके बोलने वाले ज़्यादा तो अक्रॉस द बॉर्डर थे.
हमें भी इल्ज़ाम लगते हैं कि हम पाकिस्तान को होमो पाकिस्तान बनाना चाहते हैं, बट इस तरह है नहीं. इसमें जो 9% वाला है, मैंने भी बहुत दफ़ा उसका जिक्र किया है, उसका जो आर्ग्यूमेंट अगेंस्ट आता है कि 9% की प्राइमरी ज़बान उर्दू थी लेकिन समझते थे बाकी लोग. व्हाट्स योर टेक ऑन दैट आर्ग्यूमेंट?
आई माइट नॉट फुली एग्री विद इट, बट देन अगेन वो तो एक चीज़ है ना. फिर उसके बाद जैसे इंडिया में हुआ कि लैंग्वेज के ऊपर मोबिलाइजेशन हुई, राइटिंग हुई, तो बाय 1956 उन्होंने हर स्टेट में यानी हर प्रोविंस में 3 लैंग्वेज फार्मूला लगा दिया. मतलब ये कि ठीक है, स्टेट की ज़बान भी रहेगी बट यू ऑल्सो हैव अ चॉइस कि आप अपनी मदर टंग को भी यूज़ कर लें. मतलब म्यूचुअल, द मोर इम्पॉर्टेंट थिंग इज़ कि विलिंगनेस और द लैक ऑफ इट, कि एक म्यूचुअल अकोमोडेशन की जाए मेजॉरिटी की भी माइनॉरिटी की भी. वहाँ से इट डजेंट मीन कि इंडिया में प्रॉब्लम्स नहीं है, बहुत ज़्यादा प्रॉब्लम्स, और अब तो वो कहीं से कहीं पहुँच गई हैं. लेकिन इस सवाल के ऊपर, लैंग्वेज पर और नेशनैलिटी या एथनिसिटी पर, उसमें हम उसे आगे नहीं निकले. बाय द टाइम वी एक्सेप्टेड बंगाली एज एन ऑफिशियल लैंग्वेज, परहैप्स इट वाज टू लेट.
आई मीन ऑफ कोर्स नीट कॉजालिटी नहीं होती, बट अगर सिर्फ एक फैक्टर देख रहे हैं हम, तो इंडिया की नेशनल लैंग्वेज नहीं है, वो कॉन्स्टिट्यूशन में मल्टीपल लैंग्वेजेस को रिकॉग्नाइज करते हैं, इंडिया हैज स्टेड टुगेदर, हमने फोर्स करने की कोशिश की एंड वी ब्रोक अपार्ट. आई मीन आई एम श्योर अदर फैक्टर्स एज़ वेल
अभी भी स्ट्रगल कर रहे हैं अगर आप देखें.
हम आपने बीच में जो इकोनॉमिक आर्ग्यूमेंट की थी वो अंग्रेजी में तो हमें बहुत कॉमन हो जाते हैं ना, कि अगर आप कनोली में वेटर का मजाक उड़ा रहे हैं कि उसकी अंग्रेजी नहीं आती, इट्स वेरी इजी टू सी बिकॉज मोस्ट ऑफ मिडिल क्लास सीज दैट एज अ प्रॉब्लम, राइट, कि द लैक ऑफ अनएबिलिटी टू स्पीक इंग्लिश. मैं खुद अंग्रेजी बोल रहा हूँ, उर्दू बोलना चाहिए ताकि ज़्यादा लोग समझें. उसकी वजह से उनकी इकोनॉमिक अपॉर्चुनिटीज रिस्ट्रिक्ट होती हैं, लेकिन क्योंकि वो तबका जिसके लिए उर्दू शायद वो अहमियत रखता है जो कई मिडिल क्लास के लिए इंग्लिश लगता है, वो रिप्रेजेंटेड नहीं है सोशल मीडिया में. वो आके ये नहीं बोल सकता कि यार मुझे नौकरी इसलिए नहीं मिलती क्योंकि मुझे उर्दू नहीं आती. दैट कॉन्वर्जेशन इज नॉट वेरी कॉमन इन पाकिस्तान, कि ये 2-लेयर्ड डिवीज़न नहीं है, 3-लेयर्ड डिवीज़न है. उर्दू अगर आपको आती हो अपनी मदर टंग के साथ, आपके लिए कुछ अपॉर्चुनिटीज़ खुल जाती हैं, और फिर इंग्लिश आती हो तो और खुल जाती हैं. तो एज समबडी हुज़ ट्रैवल्ड थ्रू सिंध, Is that some feedback you got from people as well?
वो भी है, मगर मुझे उसको एक तरह और आगे लेके जाऊँ कि मुझे ये दोनों साइड से. सो आई मेट दिस जैसे लिंग्विस्टिक्स के एक प्रोफेसर थे मसलन सिंध यूनिवर्सिटी जामशोरों में, उन्होंने ये कहा. इसी तरह पाकिस्तान स्टडीज़ के एक प्रोफेसर थे जो बहाउद्दीन जकरिया यूनिवर्सिटी, बिकॉज मेरे साथ में पैरेलल काम था ऑन सराय की मूवमेंट, तो ये दोनों यूनिवर्सिटीज़ बहुत इंपॉर्टेंट थी क्योंकि ये उस इंटेलिजेंशिया का भी गढ़ थी जिसमें ये एक 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 अवेकनिंग थी, नेशनलिस्ट अवेकनिंग थी, एक आइडेंटिटी की अवेकनिंग थी, जो कि बाद में एक पोलिटिकल डिमांड की बेसिस बनती है. दोनों जगह पर मुझे कहा गया कि इंग्लिश इज़ बिकमिंग द किलर लैंग्वेज. अब जो ज़माना आ गया, तो जब मैं उनसे ये उर्दू के हवाले से या सराइकी की रिकग्निशन जो कि 1981 में होती है उस पर बात करती थी, तो वो उसमें कहते थे कि अब तो हमें लगता है कि एक जनरेशन के बाद हमारी अपनी ही यानी जो फैमिलीज़ हैं वो बच्चों को कि सिर्फ इंग्लिश सिखानी है क्योंकि सिर्फ इंग्लिश में जॉब मिलनी है. तो अब तो स्टेट भी नहीं, ये ऐसी ग्लोबलाइजेशन कैपिटलिज्म ने ज़बान ख़त्म कर देनी है, अब इंग्लिश किलर लैंग्वेज बन रही है. एंड दिस इज़ ऑल्सो आई थिंक ये नज़र आता है अब हमें.
आई डोंट थिंक लाहौर की जो अभी यूथ LGS में है, आर दे स्पीकिंग पंजाबी एज मच? अब ये मैं कंप्लीट गैस कर रहा हूँ, मेरे पर डेटा नहीं है.
मेरा नहीं ख्याल,
मेरा भी ख्याल और तासुर तो यही है,
या बहुत ही बेसिक किस्म की अंडरस्टैंडिंग होगी, बिल्कुल ही बेसिक किस्म की. वो फिर मैंने अपनी यूनिवर्सिटी में भी देखा है लम्स में, कि बाज़ दफ़ा वो फाउंडेशनल उर्दू ले रहे होते हैं, तो उससे आपको अंदाज़ा होता है कि विच इज़ अ गुड थिंग कि किसी टाइम पर तो आकर सीखी. लेकिन इंग्लिश जो है वो किलर लैंग्वेज बन भी रही है, जैसे जैसे अर्बनाइजेशन, आप उस एम्प्लॉयमेंट के लिए आप प्राइवेट सेक्टर में आना चाहते हैं, कम्पीट करना चाहते हैं, ऑब्वियसली आप इंग्लिश में ज़्यादा फ्लुएंसी चाहते हैं, उस चक्कर में भी फिर ज़बानें जो है ना वो सफ़र कर रही है.
शायद आपकी फील्ड ना हो, लेकिन हम क्योंकि डिस्कस कर ही रहे हैं, क्या पंजाबियों को इतना शौक था कि अपनी ज़बान छोड़ कर उन्होंने बोला नहीं अब हम सब उर्दू बोलेंगे, अब हम?
इसका बड़ा मुश्किल जवाब है. तो अभी इस वक्त मैं एक प्रोजेक्ट पे काम कर रही हूँ.
बात फेयर है कि ये हुआ,
ये है, लेकिन उसका ये कि तो इस वक्त मैं एग्जैक्टली यही इन दिनों में एक प्रोजेक्ट है टू लुक एट कि नेशन स्टेट्स मल्टी लिंगुअलिज्म को कैसे अकोमोडेट करती हैं. तो ये इट्स अ कंपैरेटिव स्टडी ऑफ यू नो इट्स अ ग्रुप ऑफ स्कॉलर्स जो कि हॉर्न ऑफ अफ्रीका को और साउथ एशिया को स्टडी कर रहे हैं. हर जगह पर केस आफ्टर केस यही वाला प्रॉब्लम है. नेशन स्टेट सोसाइटी बहुत डाइवर्स है, उसमें कॉम्प्लेक्सिटी बहुत है, एथनिक डाइवर्सिटी, लैंग्वेज की डाइवर्सिटी बहुत ज़्यादा है. स्टेट्स ने कॉन्स्टिट्यूशंस बनाए हैं, ऑफिशियल पॉलिसीज़ बनाई हैं, जिसके पास पावर है उसके हिसाब से पॉलिसी बनती है. फिर उसमें वो है जो उस पॉलिसी के फ्रेमवर्क से बाहर रह जाता है, वो फिर अपनी मूवमेंट स्टार्ट करता है, मोबिलाइज करता है. प्रिंट कैपिटलिज्म बेनेडिक्ट एंडरसन के अल्फाज में. तो मतलब ये एक तो वैसे ये पूरे ग्लोबल साउथ का प्रॉब्लम है, तो उस हिसाब से हम अकेले नहीं हैं. एंड व्हाट डिड यू वे आप इसको कहाँ लेके जा रहे
हैं? पंजाबी क्यों इतने शौकिया?
उसमें ये हुआ है कि आई थिंक इसमें कुछ कॉलोनियल पीरियड के ज़माने से भी था. तो फ़रीना मीर का इसके ऊपर बहुत काम है, जिन्होंने जो कि मैंने इस प्रोजेक्ट के लिए पढ़ा. तो उसमें भी यही था कि जब ब्रिटिश आए 1849 ऑनवर्ड्स, तो उन्होंने ये पॉलिसी लगाई कि वरना पर्जियन थी ऑफिशियल लैंग्वेज, के वो कोर्ट की लैंग्वेज थी. उन्होंने कहा कि एडमिनिस्ट्रेटिव एफिशिएंसी ज़्यादा होगी, लिहाजा अपनी ज़बान में काम करना है. दूसरा जो रूलर है जो कि ब्रिटिश एडमिनिस्ट्रेटर है वहाँ पे, उसका और लोकल पॉपुलेशन का जो है आपस में लिंकेज ज़्यादा होना, एक्सेप्ट पंजाब जहाँ पर उर्दू लगाई गई और उर्दू ऑप्ट की गई. तो वो क्वेश्चन वही कि बाकी सिंध में भी, सिंधी में प्रिंट कैपिटलिज्म, एजुकेशन सब कुछ डेवलप हो गया, लेकिन पंजाब में नहीं हुआ. पंजाब में क्यों नहीं हुआ? क्योंकि वो एक जो सेंचुरी थी बिफोर इंडिपेंडेंस 1947, जब ये एडमिनिस्ट्रेशन की ज़बानें बन गई थी लोकल लेवल पे, वहाँ पंजाब में ब्रिटिश पर वेरी, क्योंकि ये सिखों की ज़बान ज़्यादा समझी जा रही थी और सिख पर नॉट फुली इन कंट्रोल. तो उनको लगा कि ये मतलब आइडेंटिटी कॉन्शियसनेस उसकी तरफ, अभी रंजीत सिंह को बाहर निकाला था और ख़ुद जो थे लॉरेंस ब्रदर्स आके पंजाब में बैठ गए थे, तो वो थोड़े उससे भी वेरी थे. और मुस्लिम्स विद द लिंकेज टू द कोर्ट, तो उर्दू को ज़्यादा अडॉप्ट किया था. वहाँ से हम ऐसे चले हैं कि अब थोड़ी सी मुश्ताक सूफ़ी और इस तरह की, वो एक सारा काजमी वगैरह, ये लोग अब इस पर काम कर रहे हैं, लेकिन अदरवाइज बड़ी लेट अवेकनिंग है ज़बान के बारे में.
आई थिंक दैट्स प्रॉब्ली द बिगेस्ट फैक्टर, कि हमें अपने आप को डिफरेंशिएट करना था सिख. और ये एक आइडिया ब्रिटिशर्स ने खुद ही फैलाया था कि मुस्लिम लैंग्वेज है, ज़बानों की कौन सा मज़हब होता है, मोहम्मद अल स्पीक उर्दू, तो वो पंजाब ने बोला अच्छा हम सिख तो नहीं है, हम उर्दू बोलेंगे. इधर ये दोनों तरफ लड़ते रहते हैं. हमारी स्क्रिप्ट पहले थी, गुरमुखी पहले थी
या
दीवानगी पहले थी? आपकी कोई राय है इस बारे में?
नॉट टू दैट एक्सटेंट. लेकिन दूसरी बात अगेन, जो एक चीज़ मैं कहना चाहूँगी कि ज़बान का मसला सिर्फ ज़बान का मसला नहीं होता. तो जब मैं अपनी ये रिसर्च कर रही थी, तो एक बहुत बड़ी बॉडी ऑफ रिसर्च है जो नेशनलिज्म पर रिसर्च है. पूरी 20th सेंचुरी में इतनी नेशनलिस्ट मूवमेंट्स निकली हैं. वहाँ पर जो है, मतलब मुझे ये लगा कि यानी ये जो हमारे कल्चरल इशूज़ होते हैं, मसलन हिजाब लेना है कि नहीं लेना, फ्रांस के अंदर बहुत ज़्यादा ये डिबेट कॉन्स्टेंटली चलती रहती है कौन सी ज़बान बोलनी है. लेकिन उसमें ये भी इशू है कि ये एक्चुअली मुझे लगा कि नेशनलिज्म के हवाले से ये एक कैरियर भी होती हैं. इट्स ऑल्सो अ सिंबल ऑफ समथिंग एल्स. आपकी पोलिटिकल मार्जनलाइजेशन है, आपकी इकनॉमिक डिप्रीवेशन है, सो दैट इज़ ऑल्सो अ थिंग. कि पंजाब में क्लास इनक्वालिटी है, लेकिन पंजाबी स्टेट से नहीं कटे हुए. तो इफ़ यू नो, अगर ये टॉलबोट लिख रहे हैं कि पाकिस्तान और पंजाबिस्तान, तो मतलब उसमें थोड़ी सी हकीकत है, बिकॉज दे आर डिफाइनिंग कि स्टेट के जो की इंस्टीट्यूशंस हैं उसमें पंजाबी प्रेजेंस है. तो आपके पास वो डेप्रीवेशन नहीं है. ये आपका वो कार्ड भी है ना, जो कि आगे चलता है, जिसके ज़रिए आपकी लार्जर पॉलिटिक्स जो है रिवॉल्व करती है. वो वाले इश्यूज़ के हिसाब से पंजाब हैज़ बीन प्रिविलेज्ड.
इसमें पंजाब की चले आइडेंटिटी कन्फ्यूज़ हो गई, स्प्लिट हो गई. अगर हम सिंध पर आ जाएँ, जो बुक है जिस पर हमने आज पॉडकास्ट करनी है, पाकिस्तान ने तो बड़े डिलिब्रेटली सप्रेस करके बोला आज से आप सिंधी बलोच कुछ भी नहीं है, आज से आप पाकिस्तानी हैं. तो वो एक आइडिया लोगों के जहन में बस गया है कि हमारी तो कोई औकात ही नहीं थी, हम तो कुछ थे ही नहीं, क्योंकि हम जो थे वो आपने डिलीट कर दिया ना. हमने बोला 1947 में जीरो
या डिलीट करने की कोशिश की
आइदर वे. लेकिन सिंध की जो आइडेंटिटी है, दैट हैज़ एग्जिस्टेड फॉर सेंचुरीज, एंड इट्स अ आइडेंटिटी दैट्स ऑलमोस्ट गिवन आइडेंटिटी टू द एंटायर रीजन, बिकॉज ये इंडस, सिंधु, हिंदू, इंडिया सब कुछ आता है.
आपके पास वो रूइंस हैं जो कि आप बहुत पुरानी सिविलाइजेशन है. और ये मुझे कॉन्स्टेंटली फील्ड वर्क में सुनने को भी मिलती थी कि पाकिस्तान तो 1947 में बना था बट वी हैव बीन अराउंड फार लॉन्गर एंड विच इज प्रूवन एंथ्रोपोलॉजिकली.
किसका कोट है? बादशाह खान का कोट है, किसी का कोट है ना कि मैं आई हैव बीन पाकिस्तानी फॉर 20-30 इयर्स बट आई हैव बीन पश्तून फॉर पता नहीं कितनी सेंचुरीज.
इट वाज वेरी पॉपुलर नेशनलिस्ट जो कि कुछ जैसे स्टडी सर्कल्स होते थे, मैं उनमें जाके बैठती थी, मैं समझना चाहती थी कि वेयर आर दे कमिंग फ्रॉम, तो उसमें ये बात बार बार जो थी रिपीट की जाती थी, तो वो बात बिल्कुल ठीक.
आपका क्या टेक है कि ये एविडेंशियली ट्रू है कि जो सिंधी आइडेंटिटी है that genuinely like people have recognized themselves as Sindhis for a long long while.
अच्छा उसमें मैं जो है वो academic side से जब आती हूँ तो जो schools of thoughts nationalism की research में हैं जिनसे मैं subscribe करती हूँ, जो मुझे ज़्यादा convincing लगे हैं, उनके हिसाब से nationalism is a modern phenomenon. ये बहुत पुराना नहीं है, ये सारा इंडस्ट्रियलाइजेशन के बाद हुआ है. आपके पास लिटरेसी आई है, बेनेडिक्ट एंडरसन लिखते थे कि प्रिंट कैपिटलिज्म आया, तो उनकी एक स्टडी थी कि इंडोनेशिया विच इज़ अ कॉम्बिनेशन ऑफ 1300 आइलैंड्स, वहाँ पर जब न्यूज़पेपर फैला, पीपल वर रीडिंग द सेम न्यूज़पेपर, देन यू डेवलप दैट फेलो फीलिंग विद ईच अदर. तो वो वाली तो ये इट्स अ रिलेटिवली, यानी हिस्ट्री बहुत लंबी है, द लॉन्ग ड्यूरे ऑफ हिस्ट्री बहुत लंबा है, लेकिन उसमें ये इट्स अ रीसेंट फिनोमिनन, उस हिसाब से इट्स अ मॉडर्न फिनोमिनन. यानी जब हमने अपने आप को एक नेशन के तौर पे इकट्ठे हुए, ऑर्गेनाइज हुए, एक पॉलिटिकल एजेंडा निकाला, तो जब अब इसमें जैसे मैंने अपनी बुक में भी कवर किया कि ब्रिटिश आते हैं और वो आकर सिंधी लैंग्वेज को इंट्रोड्यूस कराते हैं, सिंधी बिकम्स द लैंग्वेज ऑफ एडमिनिस्ट्रेशन, उसके बाद ये 1850s में है और उसके बाद इसेंशली तकरीबन कोई अर्ली 20th सेंचुरी से आइडेंटिटी कॉन्शियसनेस इतनी बढ़ गई है कि मूवमेंट निकलती है कि सिंध को बॉम्बे से सेपरेट करना है, तो वो उसकी सेपरेशन की मूवमेंट निकलती है पूरी कि यू नो ये एक डिस्टिंक्ट यूनिट है, इसकी अपनी एक हिस्ट्री है, और बाय 1936 वगैरह तक वो हो भी जाता है. तो फॉर मी इट्स अ रिलेटिवली, अगेन कमिंग फ्रॉम अ स्कॉलरली साइड, ये थोड़ा रीसेंट फिनोमिनन है. द नेशन हैज़ बीन देयर, लेकिन नेशनलिज्म, नेशनलिस्ट कॉन्शियसनेस जो है वो रिलेटिवली रीसेंट है.
आई थिंक कायदे के 14 पॉइंट जजेस ने भी रटे हैं, उसको याद होगा, सिंध शुड बी सेपरेटेड फ्रॉम बॉम्बे प्रेसिडेंसी. इसमें जो आप डिस्टिंक्शन ड्रॉ कर रही हैं, दैट डजंट निगेट द फैक्ट कि किसी की अपनी जो भी रीजनल आइडेंटिटी है, इवन इफ दे आर नॉट फॉर्मिंग इट इन टर्म्स ऑफ द नेशन स्टेट, बट इवन अगर उनके लेट्स से कि हम रंजीत सिंह की किंगडम में रहते हैं और हम पंजाबी हैं, को एक आइडिया तो होगा ये हमारे बॉर्डर्स हैं, यहाँ हम रहते हैं, ये हमें, ये हम जबान बोलते हैं. तो वो जो अपनी आइडेंटिटी फॉर्मिंग के जो सारी चीज़ें हैं, शॉर्ट ऑफ कि अब हम सबको मिलकर एक नेशन स्टेट बनना चाहिए,
यानी उसकी पॉलिटिकल मैनिफेस्टेशन, वो एक अलग चीज़ है. हाँ,
और इवन इंडिविजुअल मैनिफेस्टेशन के मैं सिंधी हूँ, मैं पंजाबी हूँ.
हाँ अच्छा, लेकिन उसमें भी बड़ा इंटरेस्टिंग है ना कि जैसे कम्युनिटीज़ अपने आप को डिफाइन और रीडिफाइन भी कर देती हैं ना. तो मसलन एक एकेडमिक हैं कंचन चंद्रा, तो उन्होंने इंडिया में एथनिसिटी और कास्ट के ऊपर बहुत ज़्यादा काम किया है. तो उन्हीं के एक पेपर में जो था, इसमें 51 का सेंसस आया, तो एग्जांपल आई कि 51 के सेंसस में मुहाजिर का कोई कॉलम ही नहीं था, बिकॉज वो आइडेंटिटी उस हिसाब से इट डजेंट बिकम अ पोलिटिकल आइडेंटिटी. लेकिन ये आहिस्ता आहिस्ता, इस्पेशली जब भुट्टो पावर में आते हैं, सिंध के अंदर सिंधी एज एन ऑफिशियल लैंग्वेज लगाई जाती है, कोटा सिस्टम, अफर्मेटिव एक्शन आता है, नेशनलाइजेशन होती है.
लियाकत खान से नहीं चल रहा,
लेकिन ज़्यादा वो फुल री इन्फोर्समेंट 70s है. फिर नेशनलाइजेशन हुई इंडस्ट्रीज़ की, जिससे मुहाजिर मतलब एंटरप्रेन्योरल क्लास जो थी, बिजनेस क्लास जो थी, वो काफ़ी इफेक्ट.
एंटरप्रेन्योरल थे ये लोग, जिन लोगों को आपने 22 सबसे बड़ी इंडस्ट्रीज हैंडओवर की हुई थी, ये एंटरप्रेन्योर्स थे.
इस पे आप बोलें.
नहीं, आप एंटरप्रेन्योर कहेंगे आप इनको?
आई मीन बिजनेस में ये छाए हुए थे,
इंडस्ट्रियलिस्ट कह सकते हैं हम. एंटरप्रेन्योर,
आई टेक दैट पार्ट आउट,
एंटरप्रेन्योर तो हम नहीं कह सकते.
ठीक है, तो ये उससे बहुत एडवर्सली अफेक्ट हुए नेशनलाइजेशन से. तो वो सारी चीज़ों की वजह से, यानी 51 से आते आते 81 तक 30 सालों में एक रीडेफिनेशन हो गई, क्योंकि उससे पहले अपने आप को पाकिस्तानी लिखते थे कॉलम में, उसके बाद मुहाजिर लिखने लगे एक नई आइडेंटिटी के, ये भी एक कंटेंडर है, ये भी एक ग्रुप है, इसको भी स्पॉयल्स का जो है ना कुछ शेयर चाहिए है, और वो सारी. यानी तो मैं उस हिसाब से एक एग्जांपल के मतलब کمیونٹیز اپنے آپ کو ریڈیفائن بھی کر دیتی ہیں.
اس میں بفور بھٹو آلسو 1971 ا لاٹ آف دا انڈسٹریلسٹ فرام ویسٹ پاکستان اونڈ انڈسٹریز ان ایسٹ پاکستان.
بالکل بالکل
دے لاسٹ.
ہاں جو 71 کا ہوا جو وہاں سے واپس آئے, بالکل پوری ایک یعنی ایک بہت بڑا طبقہ تھا جو اسے بہت ایڈورسلی افیکٹ ہوا.
بالکل پیپل ہو آلسو لیوڈ ہیئر بٹ اونڈ فیکٹریز اوور دیئر. اس کے بعد ہی نیشنلائزیشن ہوگی تو لائک یار پہلے آدھی ہو گئی تھی اب وہ بھی چلی گئی ہے. سنس آپ نے مہاجر کی بات کر لی بفور کمنگ ٹو سندھی پالیٹکس, مہاجر آئیڈینٹی واز آلسو کریٹڈ ایز اے پولیٹیکل آئیڈینٹی رائٹ. اے پی ایم ایس او کو اگر ہم دیکھتے ہیں کہ آپ اب ایک گروپ کلیکٹ ہو جائیں آپ لوگوں کی
کیونکہ کوئی
پولیٹیکل رائٹس گریوینسز ہیں 100% مے بی اٹ ڈنٹ ایگزسٹ ایز این آئیڈینٹی کیونکہ لوگ.
ہاں
اب یہ میرا اسمپشن ہے, اس کو پلیز مجھے بتائیے کہ ایویڈنس ہے یا نہیں. Even the Muhajir identity consists of sub-identities which have been lost over the decades or in terms of like Gujarati hain, aap Delhi wale hain, which were a lot more prominent decades ago. Agar aap kehte hain aaj jo log Urdu speaking hain wo maybe Urdu speaking nahi the, wo Gujarati speaking the, but they've adopted that Urdu speaking identity. Lekin ab wo ek
political ek identity wo ban gayi.
Yes, yes, so Urdu speaking has become a political identity even agar unke دادا جان اردو اسپیکنگ نہیں تھے گجراتی اسپیکنگ.
لیکن وہ مہاجر ہیں جو وہاں سے آئے تھے, وہ اس طرح سے سندھی نہیں ہیں. حالانکہ پھر میں انٹرویوز میں یہ بھی دیکھتی تھی کہ مثلاً ایم کیو ایم کے یعنی ایم پی ایز وغیرہ یا ایم این اے وہ کہتے تھے کہ ہم بھی سندھی ہیں, ہمارے بچے تو یہیں پیدا ہوئے تھے. تو اگر سنز آف دا سوائل از اے ڈیفینیشن تو وی آر جسٹ اے مور ریسنٹ سن آف دا سوائل بٹ وی آر ایز مچ آف اے سن آف اے سوائل. اینڈ ان فیکٹ اس معاملے میں کہ وین اٹ کیم ٹو نیو ویوز آف مائیگریشن جیسے پشتونز کی آبادی اربن سندھ میں خاص طور پہ کراچی میں بہت بڑی ہے, سرائکیز کی لیٹ 90s آنورڈ بہت آئے ہیں جو نیو ایتھنک کلیمنٹس ہیں, تو اس پر اٹ واز ویری انٹرسٹنگ کہ سندھیز اینڈ مہاجرز ہو وڈ ناٹ سی آئی ٹو آئی آن ادر تھنگس, لیکن اس کے بارے میں کہ وی آر بوتھ سنز آف دا سوائل, یہاں تو اب نئے کلیمنٹس آ رہے ہیں. تو یس
جسٹ شوز یو کہ یہ ایک اکنامک مسئلہ ہے کہ آپ اکنامک ریسورسز پہ لڑنے کے پیچھے
اکنامک بالکل
مائگرنٹس کو ولنائز کرتے ہیں. جس طرح آج ہم نے بولے سارے افغان ریفیوجیز کو پھینک دو ہم ٹھیک ہو جائیں گے ایز این اکانمی, تو کراچی میں بھی وہ کنٹیسٹیشن ہے رادر دین لائک ہم سولائزیشنل ایتھنک
بالکل
بیٹل.
آپ کے ایوری ڈے لائف کے مسئلے ہیں اور وہ میں مطلب اگین یو نو ڈیورنگ دا فیلڈ ورک مجھے احساس ہوتا تھا اور وہی والی بات کہ ان سم سینس لاہور اسلام آباد کراچی ایک ببل بن جاتے ہیں, اگرچہ ان کے اندر بھی وہ کوئی ہوموجنس نہیں ہے, ان کے اندر بھی جو ہے وہ مطلب کلاس کی ڈسٹنکشن ہے, ہر قسم کا ایریا ہے. لیکن جب آپ اسے باہر نکلتے ہیں تو آپ سوچتے ہیں کہ اگر اسٹیٹ نے تھوڑا اور کچھ تو ڈلیور کر دیا ہوتا, مطلب
یہی تو اسٹیٹ نے ڈلیور کیا ہے, جو جس طرح
لیک آف ڈلیوری
برٹش نے بولا یار سانو تنگ نہ کرو, ہندو تمہارے دشمن ہے مسلم تمہارے دشمن ہے لڑو, اسی طرح کراچی کا 60% کون کنٹرول کرتے ہیں, انہوں نے بولا یہ نہیں پوچھنا, یہ تم لوگ ہو یہ تم لوگ ہو, آپس میں لڑو ایک دوسرے کے دشمن ہو مارو اور ہم سیٹ ہیں. سو
بالکل ایسا ہی ہے. اینڈ دس از انفارچونیٹلی یہ کہانی اکراس پاکستان کی ہے کہ مطلب میں جب وہ سرائی کی ایریا میں فیلڈ ورک کر رہی تھی تو وہاں سننے کو ملتا تھا کہ بفور جو ایک ملتان میں ایک بن گیا انسٹیٹیوٹ آف کارڈیالوجی, اس سے پہلے پرائیویٹ ٹریٹمنٹ فیسلٹیز تھیں لیکن پرائیویٹ ہر ایک کی پہنچ میں نہیں ہوتی. اگر آپ اکانومی دیکھیں لوگوں کے حالات دیکھیں تو لوگ کہتے تھے کہ مطلب ہمیں وہ آل دا وے ٹل دی اینڈ آف دا پروونس وہاں سے لے کے مریض کو آپ پنجاب انسٹیٹیوٹ آف کارڈیالوجی میں لاتے ہیں یا ملتان میں زیادہ سے زیادہ نشتر ہاسپٹل میں لے کے آتے ہیں تو اتنے میں مریض ویسے ہی ختم ہو جاتا ہے. اینڈ اٹ وڈ یو نو اٹ وڈ ریئلی یو نو اپسیٹ می یا سیڈن می کہ مطلب ہم ہاسپٹل ہی بنا دیتے, ہم اچھے پانی صاف دے دیتے, اچھی ہوا دے دیتے, اسکول بنا دیتے, اس کے بعد سوچتے کہ لوگ اتنے اگریوڈ کیوں ہیں. وہ بھی نہیں کیا نا ہم میننگ کے اسٹیٹ نے.
ہم اس سیگوے سے واپس آئیں, اگر ہم 14 points پہ تھے, آج ہم سندھ کو دیکھتے ہیں نہیں ڈلیور کیا, انڈینائبل ہے سکسیسو گورنمنٹ سندھ نے کیا, مارشل لاز بھی آ چکے ہیں پچھلے 15 years سے, پی 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 ہے, آپ جب سندھ میں جائیں آپ کو غربت نظر آتی ہے. How much of it can also be attributed to the fact کہ سندھ ہمیشہ سے برٹش امپائر کے پیریفریز پہ تھا, تو ہسٹورکلی بھی کوئی اتنی سندھ میں ڈیولپمنٹ ہوئی نہیں, ایون ڈیورنگ دا برٹش ایرا وہ سندھ ڈیولپ نو رائٹ
हुई भी इवन दो क्योंकि बॉम्बे से अगेन इसके ऊपर बिकॉज आई एम नॉट अ हिस्टोरियन सो उस हिसाब से ना मैंने उतनी इन डेप्थ नहीं इसको देखा था सो आई कुड बी रॉन्ग ऑल्सो. तो एक बात तो ये है कि मतलब जैसे ब्रिटिश ऑफिसर्स इनिशियली लिखा गया कि चार्ल्स नेपियर के ज़माने में एग्ज़ाम देना था बॉम्बे जाते थे बॉम्बे था. मुझे हमेशा जो चीज़ यानी परेशान करती है मतलब या जिस पर अफसोस होता है कि 47 के बाद से उसके बाद से स्टेट कुछ कर लेती ना. एक और चीज़ के लिए अभी आई एम ट्राइंग टू वर्क ऑन इन बलूचिस्तान के हवाले से काम करने की कोशिश कर रही हूँ. तो मतलब आप बेसिक इंफ्रास्ट्रक्चर के हवाले से जब देखते हैं उसके बाद यानी फिर पूछना कि लोग खुश क्यों नहीं हैं. मतलब ये यानी 75 ईयर्स हो गई हैं ना काम करने का वक्त तो मिला है.
आप लाहौर से इनफैक्ट लाहौर की पेरिफेरीज पे चल जाएं हाँ, बच्चे पानी पी के मर जाएंगे वो पानी ऐसे
बिल्कुल
तो
बिल्कुल
यही स्टेट की डिलीवरी तो
हाँ
अनक्वेश्चनेबली
हाँ तो वो बड़ी बड़ी कि भाई ये नेशनलिज्म है और इन्होंने जो है गलत किताबें पढ़ ली हैं और इन्होंने अपने माजी की गलत इंटरप्रिटेशन कर ली है. लेकिन शायद इसका हल इतना मुश्किल नहीं है. इसके अगर जो है ना बेसिक अकोमोडेशन मिली होती बेसिक राइट्स मिले हुए होते एक सेंस ऑफ इंक्लूसिविटी मिला होता वो जो आपने भी बात की कि आज से आप सिंधी पठान बलोची नहीं है मगर वो ऑन और ऑफ का बटन नहीं होता ना. मतलब एक कंटिन्यूटी चली आ रही है. द बेस्ट थिंग इज़ कि आप अकोमोडे कोई ऐसा फार्मूला निकाले जिसमें सबको लगे कि हमारे लिए इसमें जगह है और रिसोर्सेज भी उसी हिसाब से डिस्ट्रीब्यूट करें.
अभी परसों सलमान राशिद आए हुए थे पॉडकास्ट पर वो कह रहे थे हम किताबों में पढ़ाते हैं पाकिस्तान का नाम पढ़ा पंजाब अफगान कश्मीर इस्लामाबाद सिंध बलूचिस्तान अभी तो बंगाल कहाँ था बताए ना अगर आप या तो
वो वाला पेज हटा दिया
या तो कुछ पाकिस्तान बी नाम रखते थे कुछ तो करते थे. सिंधी नेशनलिज्म देन जिस तरह आप बाकी सब चीज़ें बता रही हैं ग्रीवेंसेस में ही रूटेड होगा तो ये कैसे आप स्लो बर्नर तो उसको कह रही हैं बट कहाँ से आप कहेंगे कि यार यहाँ से थोड़ा शुरू हुआ और इन वजूहत से हुआ.
एक तरह से तो हम स्टार्ट से ही कहेंगे क्योंकि जो आइकॉनिक लीडर्स हैं और जीएम सैयद की नो डाउट लार्जर देन लाइफ फिगर थी बिकॉज सो ही माइट नॉट
स्टेट कंसीडर्स अ ट्रेटर.
यस यस
पाचा खान द स्टेट कंसीडर्स ट्रेटर एंड वैसे हमारे इंटेलेक्चुअल्स क्यों नहीं आए क्योंकि सारे तो इंटेलेक्चुअल आपने गद्दार बना के डिलीट कर दिया हिस्ट्री से या कोशिश की.
बिल्कुल बिल्कुल अनफॉर्चुनेटली यही है. और अगेन यानी ऑफिशियल नैरेटिव से जो कोई हटता है वो फिर प्रॉब्लम में या उसके ऊपर इस किस्म की लेबलिंग हो जाती है. और जीएम सैयद सिंध असेंबली पहली असेंबली थी जिसने पाकिस्तान की रेजोल्यूशन पास की. जीएम सैयद तो मुस्लिम लीग में थे.
मेरे पंजाबी दोस्त मुझे ताने मारते हैं आज तक हमने तो वोट ही नहीं दिया तुमने वोट दिया था. जी जी सिंध असेंबली ने वोट दिया
नहीं नहीं बिल्कुल सही बात है. तो वो फिर कितनी डिसिल्यूजनमेंट होगी. मुझे इब्राहिम जोयो अगेन उनका एक बहुत वो आइकॉनिक सा टेक्स्ट था जो मुझे जगह जगह मिला और हर लैंग्वेज में मिला. उसकी इंग्लिश में भी कॉपी पड़ी होती थी सेव सिंध सेव द कॉन्टिनेंट जो उन्होंने आई थिंक मार्च 1947 में लिखा. तो अंदाज़ा करें कि पार्टीशन होने वाली है बट सिंधीज आर रियलाइजिंग या सिंधी इंटेलिजेंशिया इज़ रियलाइजिंग कि आगे क्या होने वाली है ऑल इज़ नॉट गोइंग टू बी वेल. और उसी तरह से डेवलप हुआ यानी स्ट्रेट अवे कराची इज़ बिकमिंग अ फेडरल कैपिटल. जो प्रोविंशियल गवर्नमेंट नहीं देना चाह रही है उसको साइडलाइन किया जा रहा है. हमारी कॉन्स्टिट्यूएंट असेंबली की डिबेट्स हैं जिसमें हाशिम गजदर आर्ग्यू कर रहे हैं इवन और इसी तरह से सिंध असेंबली यानी लेकिन अप्रूवल ना मिलने के बावजूद जो है मतलब कराची फेडरल कैपिटल बन जाता है और सिंध का कैपिटल जो है वो शिफ्ट पैक ऑफ करके जो है हैदराबाद में भेज दिया जाता है. फिर जो सबसे बड़ा जो शायद हमारी स्टेट की सबसे बड़ी फैंटेसी है अभी भी मतलब देखा जाए तो वन यूनिट. तो वो जो वन यूनिट का डिज़ास्टर है वन यूनिट के बाद तो जो नहीं भी जिनकी आइडेंटिटी नवाब ऑफ बहावलपुर बहावलपुर की रियासत जो कि शुरू में सबकी सैलरीज दे रहे थे 1970 में देर इज़ दिस एक्सप्लोसिव बहावलपुर नेशनलिज्म और वो बहावलपुर सूबे की डिमांड निकलती है उस पर शूटिंग हो जाती है अप्रैल 1970 में और वो उसकी जो है ना एक वो एक हिस्टोरिकल मेमोरी का हिस्सा बन जाता है. तो मतलब ये वन यूनिट जिसमें प्रोविंसेस की वो जो पेपर पर भी एग्जिस्टेंस थी वो भी ख़त्म कर दी गई. तो टॉक अबाउट एडमिनिस्ट्रेटिव टेरिटोरियल पोलिटिकल इकोनॉमिक ऑटोनॉमी वो वाली खुदमुख्तारी वो तो रहे ही नहीं. और उसका हमें पता है कि उसका रीज़न क्या था. उसका रीज़न یہی تھا کہ ایسٹ اور ویسٹ پاکستان میں اکوالٹی لانی ہے, برابری لانی ہے, کیونکہ ادروائز ڈیموگرافی کے حساب سے ظاہر ہے ایسٹ پاکستان بڑا تھا, دے شوڈ ہیو بن انچارج, لیکن وہ نہیں تھے انچارج, تو ہم نے ایک وہ یونیک فارمولا نکالا, ان کو مرج کر دیا. تو اب سندھ تو ایگزسٹ ہی نہیں کر رہا, فرام بیکمنگ اے پروونس ان 1930s ٹو یہاں آ گئے اور ون یونٹ نے سب اس کو ختم کر دیا, تو دیٹ واز اے ڈیزاسٹر.
امریکہ میں اوباما کے ٹائم ایک سرکیسٹک ٹرینڈ چلتا تھا, تھینک یو اوباما, تو میں اکثر سوچتا ہوں پاکستان کی جب میں تاریخ پڑھتا ہوں کہ ایک تھینک یو ایوب ہمیں چلانا چاہیے, کیونکہ سارے مسئلے
وہاں سے کم شروع ہو گئے تھے
اکثر اکثر.
بالکل بالکل,
پہلی انہوں نے کی جو ہمارے سب سے بڑے ہیرو ہیں.
بالکل.
دوسری بات, اسینشلی وی آر لیونگ ان ایوبز پاکستان, وی آر ناٹ لیونگ ان جنرلز پاکستان. اس کی ڈیفرنٹ
موڈیفیکیشنز,
ایک ورژنز, سارا شیپ تو ایوب نے کیا ہے, جو سارا اسٹیٹ کا اسٹرکچر ہے اور مسئلے مسائل ہیں.
اور ہم دیکھیں کہ ہم اکراس دا بارڈر اس ٹائم پر مڈ 50s میں تھری لینگویج فارمولا آ رہا ہے, کہ ایک اب تو بی جے پی جہاں لے کے جا رہی ہے وہاں لے کے جا رہی ہے, مطلب اس میں تو کوئی, دس از کمپلیٹ میجورٹیرین ہیجیمنی جو کہ بن رہی ہے ڈسپائٹ فلفلنگ کہ ڈیموکریسی کی بیسک جو چیک لسٹ ہوتی ہے کہ ملٹی پارٹی سسٹم ہونا چاہیے, الیکشن ہونا چاہیے, وہ سب ہے, لیکن اس کے باوجود بہت زیادہ پرابلم ہے. لیکن ہمارے یہاں ہم مطلب ون یونٹ کی طرف چلے گئے, کم سے کم اس زمانے میں کانگریس میں اتنی سینس تھی کہ انہوں نے تھری لینگویج فارمولا لے کے آئے, ہم نے تو وہ ہر حساب سے کہ مرجر ہو جائے گا. اور وہ مجھے ابھی بھی لگتا ہے, بائی دا وے جو 18th امینڈمنٹ کے بارے میں بھی ڈسکورس آتا رہا ہے, جس کے اوپر پیپلز پارٹی بھی, سندھی نیشنلسٹ بھی, اور باقی ایتھنک پارٹیز بھی بولتی رہی ہیں, تو اس میں تو مطلب بہت, یعنی لگتا یہی ہے کہ ہماری الٹیمیٹ فینٹیسی ون یونٹ ہے, کسی طرح وہ بنا دیں. حالانکہ ٹرنڈ آؤٹ ٹو بی اے ڈیزاسٹر فار پاکستان.
18th امینڈمنٹ اینڈ میں آنا چاہتا تھا, کیونکہ آپ نے ذکر کر لیا, آپ کا اس پہ بھی بہت زیادہ کام ہے. وائی واز 18th امینڈمنٹ گڈ, اور واز اٹ گڈ؟
اٹ واز, آئی تھنک اٹ واز گڈ. اور اس میں بھی آپ کو دونوں طرح کے پوائنٹس آف ویوز مل جاتے ہیں, اس میں وہ سینٹرلسٹ مائنڈ سیٹ والے بھی ہیں جو کہ مطلب کہتے ہیں کہ نہیں, وفاق کو مضبوط ہونا چاہیے, ٹو مچ پاور ہیز بین گیون ٹو دا پروونسز, بہت زیادہ مل گئی ہے, پیسہ بھی بہت زیادہ مل گیا ہے. دوسری طرف وہ ہیں جو دوسری اینڈ آف دا ایکسٹریم کے اوپر ہیں, جو کہتے ہیں کہ بھائی ہمیں تو اتنا کچھ پرومس کیا گیا تھا, ملا کچھ بھی نہیں ہے. اور ہم یہ بھی دیکھ لیں کہ ابھی ہمارا این ایف سی اوارڈ بھی پینڈنگ ہے, آخری این ایف سی اوارڈ جو تھا وہ مشرف کے زمانے میں, دو تین گورنمنٹس گزر گئی ہیں, اینڈ اس کے اندر بھی یہی بات ہے کہ وی پٹ اٹ ایز پارٹ آف آر کانسٹیٹیوشن کے پروونس کا شیئر جو ہے وہ کم نہیں ہوگا. لیکن اس کے بعد سے یہ بات انف ہیز بین ریٹن کہ مطلب یو نو سیکیورٹی اسٹیبلشمنٹ از پر ہیپس ناٹ ہیپی کہ وہ اتنا زیادہ جو آپ کا بجٹ ہے وہ پروونسز کو اتنا زیادہ پیسہ مل رہا ہے. تو ہم اس حساب سے وہ بھی ہیں جو کہتے ہیں اٹ واز اے فالز ہوپ, یہ تو وہ صبح ہی نہیں تھی جس کا وعدہ کیا تھا, دوسری ایکسٹریم پہ وہ ہیں. اٹ واز ویری گڈ آئی تھنک, جو ایک اکیڈیمک ریسرچ میں بات ہوتی ہے نا کہ ایک گرینڈ ایتھنک بارگین, آنیسٹلی میں نے اس سے زیادہ بڑی اگزامپل نہیں دیکھی. اور اس میں ہماری بڑی پارٹیوں کو کریڈٹ جاتا ہے, پی پی پی, پی ایم ایل این, سب کو جاتا ہے کہ انہوں نے ساری ایتھنک پارٹیز کو ساتھ لیا, میوچول کنسنسس کے ساتھ ہوا. تو وہ جو اس کی 18th امینڈمنٹ کی رپورٹ ہے, اس کے آخر میں نوٹس آف اٹیریشن ہے, ان نوٹس آف اٹیریشن میں ایک ایک پارٹی نے, مثلاً پی کے میپ چاہتی تھی کہ بلوچستان کی جو پختون بیلٹ ہے اس کا اپنا ایک پروونس کیا جائے, دیر ہیز ٹو بی, دے وانٹیڈ, تو ان کا یہ آئیڈیا تھا کہ ایک اور جو ہے وہ پختون پروونس ہونا چاہیے. پھر فاٹا والی بات, فاٹا والی ڈیلیور ہو چکی ہے 2018 آن ورڈ, یہ مرج ہو گیا ہے. تو واٹ آئی ایم سیئنگ از کہ ان کے پوائنٹس آف ویو کو لیا گیا, ان کو کنسلٹیشن میں شامل کیا گیا, اور جو اس میں ایک میسو چینج ہے پاکستانی کانسٹیٹیوشن میں, اتنا زیادہ جو یعنی سبجیکٹس تھے وہ پروونسز کے پاس کبھی نہیں گئے تھے. اور دوسری چیز کہ اگر ہم نے ایک اے سیمیٹرک یونٹ چلانا ہے, ان ایکول یونٹ, ان ایکول ان دا سینس کہ اگر اب تک کے سینسس سے پہلے تک پنجاب واز آلویز بگر دین آل دا پروونسز کمبائنڈ. تو اس میں ڈاکٹر وسیم کا ایک بہت جو ہے ایک کنونیکل پیپر ہے اس کے اوپر کہ ون پروونس ڈومینیٹس آل والی ہماری تھی بیفور 71, ایسٹ پاکستان واز بگر دین یو نو آل دی ادر پروونسز کمبائنڈ, آفٹر 71 پنجاب واز بگر. ناؤ اف یو ہیو اے پارٹی جو کہ پنجاب کو سویپ کر جاتی ہے वो डेमोक्रेसी के हिसाब से सही जाएगी, डेमोस के हिसाब से बिल्कुल ठीक है, बट इफ़ यू मेक अ बजट जिसमें आप बाकी हर किसी को बुलडोज कर दें, यू कांट कीप अ कंट्री टुगेदर बिकॉज द पश्तूंस हैव टू फील कि ये उनका भी मुल्क है। बलोच को भी फीलिंग आनी चाहिए कि इसमें उन कम से कम उनके बारे में जो डिसीजन होगा उसमें उनकी सुनी जाएगी। इसके लिए आपको बाइकैमरलिज्म चाहिए, अपर हाउस चाहिए, क्योंकि नेशनल असेंबली में आप स्वीप कर सकते हैं। 18th अमेंडमेंट से पहले सेनेट के पास, सेनेट एग्जिस्टेड लेकिन बिल्कुल ही अभी भी इन द लार्जर स्कीम ऑफ थिंग्स इट्स अ वेरी वीक ऑफिस, इट्स अ वेरी वीक हाउस, लेकिन इसके पास कुछ पावर्स मिली हैं। पहले तो बजट्स की रीडिंग तक नहीं होती थी सेनेट के ऊपर, तो उस हिसाब से मतलब इसने सेनेट को एम्पावर करने की कोशिश की। जो मैंने अभी रिसेंटली एक पेपर लिखा था वो था, तो ये पहला मेरा जो काम था ये था पीपल्स मूवमेंट्स, ग्रास रूट्स मूवमेंट, प्रोटो पार्टीज़, बिग पार्टीज़, इसके हिसाब से था। लेकिन फिर मैंने स्टेट प्रोविंस टू ऑफिशियल इंटरेक्शंस को देखा, मसलन मैंने सिंध का और फेडरेशन का जो लिंकेज है वाया एग्जीक्यूटिव इंस्टीट्यूशंस, तो इसके ऊपर एग्जीक्यूटिव फेडरलिज्म पे बहुत ज़्यादा लिटरेचर इस पर एग्जिस्ट करता है। तो उसमें ये कि काउंसिल ऑफ कॉमन इंटरेस्ट आपकी जो है मुश्तरका मफादात की काउंसिल, इट्स एन एक्सीलेंट इंस्टीट्यूशन, फेडरेशंस ने ऐसे ऑफिसेज बनाए हुए हैं, इनकी रेगुलर मीटिंग्स होनी चाहिए, आपके सारे कंटेंशियस इश्यूज़ उस पर डिस्कस होने चाहिए, बिग पार्टनर स्मॉल पार्टनर सबको इकट्ठे बैठ के कंसेंसस करना चाहिए। 18th अमेंडमेंट से पहले तो उसकी टोटल 73 से लेकर उसकी कोई हार्डली 11 मीटिंग्स हैं, आई माइट बी रॉन्ग अबाउट नंबर लेकिन बहुत थोड़ी मीटिंग्स हैं। 18th अमेंडमेंट ने कहा कि आपने एवरी 90 डेज 90 दिन में इसकी एक मीटिंग करनी है, फेडरेशन एंड प्रोविंसेस हैव टू सिट टुगेदर एंड डिस्कस की इशूज़। शुरू में ये इसकी 90 डेज वाली होती रही, अब हम फिर उसके ऊपर लैक्स करने लग गए हैं, लेकिन नेवरदलेस कुछ चीज़ें थी जिसमें दरवाज़ा खोला 18th अमेंडमेंट।
इवन समहाउ 18th अमेंडमेंट में द एस्टैब्लिशमेंट एट दैट टाइम वाज ऑन बोर्ड, उसके बाद दे ट्राइड एवरीथिंग दैट दे कुड टू रिवर्स इट। इसलिए
भी कि बिकॉज़ दिस केम एट द एंड ऑफ 1 10-year ऑफ मार्शल लॉ, तो वो भी थोड़ा सा ये बिल्कुल
दे वर अफोर्डेड अदर थिंग्स एज वेल, इट्स ऑल व्हीलिंग एंड डीलिंग, आई मीन देयर आर थिंग्स व्हिच हैव इन द शॉर्ट टर्म वर ग्रेट फॉर द मिलिट्री व्हिच वर ऑफर्ड टू देम, मे बी दे वोंट एबल टू सी द लॉन्ग टर्म। खैर वो तो नेगोशिएशंस वाली बात है,
बिल्कुल बिल्कुल।
And this is how politics is, it's negotiated, right? If it sits on the table, feels some sort of ownership. So I think also think 18th Amendment is great. अगर हम वापस पीछे चले जाएँ, जी एम सईद का जिक्र आया था, ये जो एक फील आती है कि यार हम इतने, आपने वो सजेस्ट भी कर दी थी फैज़ की शायरी की, ये दाग दाग 18th अमेंडमेंट, ये शब का सीधा शहर, ये वो कॉन्स्टिट्यूशन तो नहीं जिसकी आज चले थे यहाँ कि मिल जाएगी कहीं ना कहीं। आई थिंक ये तो 47 गई थी, नहीं 71 आइदर वे,
मैं इस पे बिल्कुल गलत हो सकती हूं, जी, इसलिए मैं बिल्कुल क्लेम नहीं कर रही।
आई एम आल्सो लाइक हाउ ओल्ड वाज फैज, फैज साहब जी एम सैयद क्यों है इतने बड़े फिगर सिंधियों के लिए, और क्यों है वो, क्यों पाकिस्तान ने उनको डिलीट करने की कोशिश की है?
क्योंकि वो ऑटोनॉमी मांग रहे हैं और 70s में जाकर तो वो इंडिपेंडेंस मांग रहे हैं, सिंधु देश की बात कर रहे हैं, तो ये तो मतलब, लेकिन उससे पहले ही पावर्स दैट बी ने जो मुक्तदरा हल्के थे उन्होंने उनको उस खाने के अंदर डाल दिया था कि इसके अंदर, और ये हमारा बाय द वे शुरू से ही एटीट्यूड था जितनी एथनिक पार्टीज थीं। एंड दिस इज़ ऑल्सो द रीज़न कि आई हैव बीन फैसिनेटेड बाय एथनिक पार्टीज एज अ सब्जेक्ट ऑफ स्टडी, क्योंकि आई डू फील कि मतलब ये कम्युनिटीज़ की, लोगों की ग्रीवेंसेस को सिस्टम में लेके आती हैं, जब आप इनको दीवार से निकालते हैं उसके बाद मिलिटेंसी आती है, तो इनको अगर आप लेबल करते रहेंगे तो आपके पास बात करने के लिए कोई नहीं बचेगा। और ये अनफॉर्चुनेटली बाय द वे हमारा एक जो है ना वो एक टेम्पलेट है काम करने का, वो टेम्पलेट जो 50s जैसे आपने कहा वहाँ से बना, वो टेम्पलेट अभी तक चला जा रहा है। हालाँकि वी शुड लर्न फ्रॉम आर लेसन, वी शुड हैव लर्न फ्रॉम 71, हमने उसका ऑपोजिट लेसन लिया, हमने वो लेसन लिया कि एक्चुअली जो है इनको बिल्कुल क्रश करना चाहिए क्योंकि उससे हम कमज़ोर पड़ जाएंगे, सेंटर को मजबूत। हालांकि पावर शेयरिंग का मैकेनिज्म, हमें वो फार्मूला डिवाइस करना है और उसका एक अच्छा फ्रेमवर्क 18th अमेंडमेंट ने दिया है। तो जीएम सैयद ऑफ कोर्स कैरिज्मेटिक पर्सनालिटी, वन ऑफ द ओरिजिनल पॉलिटिशियंस, फिर उसके बाद जो सिंधी नेशनलिज्म का एक एजेंडा है उसकी आर्टिकुलेशन करना, उसको डिफाइन करना, उसके ऊपर लोगों को इकट्ठा करना, और उनकी मैस अपील इतनी थी डिस्पाइट नॉट बीइंग वेरी सक्सेसफुल एट ऑल इलेक्टोरल टर्म्स में, लेकिन उसको कोई डिनाई नहीं कर सकता था। तो वो जो पूरा एक सिंधी नेशनलिज्म का एजेंडा जो सेट किया ना पॉलिटिक्स का, जो उसका एक विजन है, उसके लिए लाइक यू नो आई मीन جی ایم سید کی ہی جو تھی وہ ساری کنٹریبیوشن تھی اس میں.
اپنے ٹائم کے منظور پشتین تھے. ابھی جو آپ ایتھنک اس کی بات کر رہی ہیں, میکس می تھنک آف پشتون تحفظ موومنٹ. ہم ان کو غدار اور ٹیررسٹ سمجھتے ہیں, بٹ یو آر رائٹ, پھر ان کے آگے پھر طالبان.
کیونکہ پھر آپ وہ جب آپ وہ جو آپ سے بات کرنے کو تیار ہے, جب آپ اس کو بالکل دیوار سے لگا دیتے ہیں, اس کو مارجنلائز کر دیتے ہیں, تو اس کے بعد اس کا مزید ایکسٹریم ری ایکشن نکلتا ہے. اور ہمارے یہاں ہمیشہ یہی کہا جاتا ہے کہ اس کے پیچھے ہمیشہ ایکسٹرنل لاجک ہے. آئی ایم شیور ہوتی ہوگی, لیکن باہر سے کوئی آپ کی گریونس نہیں پیدا کر سکتا. وہ جو سول کاز ہوتا ہے نا, وہ اندر پایا جاتا ہے. جب تک اس کو نہیں کریں گے, اس کو سیکیورٹی کا ایشو, اس کو فارن پالیسی کا, اس کو لا اینڈ آرڈر کا ایشو بنائیں گے, اس کے پیچھے پولیٹیکل, اکنامک, کلچرل گریونسز ہوتی ہیں, وہ ایڈریس ہونے کی ضرورت ہے.
آئی ایم پی ٹی ایم کیا کہہ رہی ہے, آپ کی کانسٹیٹیوشن یہ رائٹس دیتی ہے ہمیں, تو
بالکل.
یا وہ یہ تو نہیں کہہ رہی ہیں آپ کی کانسٹیٹیوشن نہیں مانتے, وہ کہہ رہے ہیں بھائی اس کے مطابق تو ہمیں رائٹس دو نا. آئی مین رائٹ ناؤ اسرائیلز
کمپلیٹ. اسی طرح بلوچ نیشنلسٹ پارٹیز ہیں, الیکشنز میں پارٹیسپیٹ کرتی ہیں, اسمبلی میں بیٹھتی ہیں, دے آر ناٹ آسک سیئنگ اینی تھنگ ایلس. وہ بالکل وہ چیزیں کہ آپ نے جو آئین میں لکھا ہے اس کو امپلیمنٹ کر دیں, صرف وہ کریں. آپ کو نیا آئین بنانے کی بھی ضرورت نہیں ہے, اس کو لیٹر اینڈ اسپرٹ دونوں کے اندر لے کے آئیں, مگر وہ انفارچونیٹلی نہیں ہو رہا ہے.
اس میں رفیع اللہ کاکڑ ہیں, انہوں نے بڑا اچھا بولا تھا کہ پیپل لائک سردار اختر مینگل از دا لاسٹ کنیکشن آف دا اسٹیٹ ود دا پیپل آف بلوچستان. ایسے جو لوگ ہیں
بالکل
جن کو بلوچ لوگ بھی سیریسلی لیتے ہیں, اور اسٹیٹ کے ساتھ وہ بیٹھ کر پولیٹیکل پروسیس کا حصہ بھی ہونا چاہیے. آپ اگر ان کو بھی ویلنائز کر دیں گے, جیل میں ڈال دیں گے, تو پھر آپ کے پاس کچھ نہیں رہے گا. صرف ڈنڈے مار مار کے ایک سلیو کالونی نہیں چلا سکتے.
یہ بالکل ٹھیک بات ہے. اینڈ اور یہ چیز میں نے مجھے اس میں انٹرسٹ ایسے ہوا تھا کہ جب میں یو ایس میں ماسٹرز کرنے گئی, تو میں بالکل انٹرنیشنل ریلیشنز, اسلام آباد میں رہ کے, اسلام آباد میں پڑھ کے, آپ کو لگتا ہے کہ آپ کا مسئلہ صرف انڈیا ہے. انٹرنیشنل ریلیشن ساری وہیں جاتی ہے نا, سیکیورٹی اسٹڈی ساری وہیں جاتی ہے نا. پھر وہاں جا کر میں نے کورسز لیے, جب پڑھا, جب پاکستان کے حالات دیکھے, تو سمجھ میں آیا کہ فار موسٹ آف دا تھرڈ ورلڈ ایکچولی ایکسٹرنل کانفلکٹس ہیں, لیکن ایشوز اندر کے ہیں. اسٹیٹس کی فریجلٹی ہیں, سوسائٹیز ان ایکول ہیں. ہر ایک کو اب یہ بات اچھی لگتی ہے, اب ہر ایک کا فیوریٹ ورڈ ہے ایلیٹ کیپچر. آج کل ایلیٹ کیپچر ہے, انکوالٹی ہے, ایتھنو ریشل ڈسکریمنیشن ہے, مطلب یہ سب چیزیں. تو اس کے بعد آئی ڈیسائڈیڈ کہ میں نے کمپیریٹو پالیٹکس کی طرف آنا ہے. مجھے تو انٹرنل ایشوز وچ ٹک می ٹو نیشنلزم. اچھا, اب اس پر بہت بڑا لٹریچر ہے افریقہ کا. سو روانڈا میں جو ہوا, وہ جینوسائڈ جو ہوا اینڈ آف 20th century, اس کے بعد اس میں کچھ اسٹڈیز ہیں کہ دیور اپ ٹو لائک 17 افریقن اسٹڈیز جنہوں نے ایتھنک پارٹیز بین کر دی. سولوشن جو تھا وہ ایتھنک پرابلم, ایتھنک پارٹی بھی تھی, بٹ پرابلم اسٹیٹ کی جو انسٹیٹیوشنلائز ڈسکریمنیشن تھی وہ بھی تھی. تو وہ اگین اس میں سے آپ میسنجر کو شوٹ کر دیں گے تو وہ بات کسی اور طرف چلی جائے گی. تو دس فیسینیٹڈ می کہ ایتھنک پارٹیز جو مجھے سندھ کے سرائیکی میں, یو ہیو مور لائک پروٹو پارٹیز بلوچستان میں, اب ناؤ آئی ایم ورکنگ آن اٹ, تو وہ بلوچستان میں اب یہ بی این پی ہے, سردار اختر مینگل کی ہے, ڈاکٹر عبد المالک کی پارٹی ہے, اب تو جماعت اسلامی والے بھی, مولانا ہدایت الرحمان بھی, دے آر یو نو ٹاکنگ لائک اے نیشنلسٹ. وہ جو گوادر حق دو تحریک وغیرہ ہے, یہ میرے حساب سے کم سے کم میری اسکالرلی ویو یہ ہے کہ یہ بہت امپورٹنٹ اینٹیٹیز ہیں, کیونکہ یہ آپ کا وہ میسنجر ہیں جو سسٹم میں میسیج لے کے جاتا ہے کہ نیچے اسٹریٹ جو ہے اس میں بہت ایلینیشن ہے, یہ والے ایشوز ہیں. اگر آپ اس کو بیچ میں سے نکال دیں گے تو پھر آپ کیسے کنیکشن میں رہیں گے؟ جب آپ کو اس کے بعد وہ ایکسٹریم ری ایکشن آئے گا, بی ایل اے ٹائپ کا ری ایکشن آئے گا, اس کو پھر جو ہے وہ کس طرح ختم ہوتا ہے؟ اٹس ناٹ ان, دیر از نتھنگ گڈ آؤٹ آف دیٹ اسٹوری.
ہمیں فیئر ہوگا جی ایم سید سے بھٹو جمپ کرنا ہے یا بیچ میں کچھ اور بھی ہمیں؟
نہیں نہیں, آپ بالکل بالکل.
آپ نے بھٹو ڈائنیسٹی کی بات کی ہے, اس میں الاٹ آف سندھی نیشنلسٹ مائٹ آرگیو کہ یہ سندھی نیشنلسٹ پارٹی تو نہیں ہے, بٹ آپ نے اس کو سندھی نیشنلسٹ ہی کہا ہے, تو یہ کیا؟
تو اٹ واز آلسو ویری انٹرسٹنگ کہ جب میں فیلڈ ورک میں جاتی تھی تو اگین پہلی دفعہ مجھے شوق لگا, اگین بیکاز یہ بھی چیز ہے نا کہ آئی واز بگننگ ٹو انڈرسٹینڈ کہ نیریٹو کیا ہے. تو سٹنگ یو نو بینگ این ایتھنک پنجابی اور وچ آئی آلسو ریکگنائز ان دا بک کہ یہ وہ آپ کی پوزیشنیلٹی کا مسئلہ ہے کہ آپ خود بھی یعنی آپ اس کو ریکگنائز کرتے ہوئے سمجھنے کی کوشش کر رہے ہیں. تو اٹ یوز ٹو بی ویری انٹرسٹنگ, شاکنگ, بلکہ شاکنگ از دا ورڈ شروع میں میرے لیے, کہ جتنا زیادہ पीपल्स पार्टी के बारे में जो नए सेइंग होती थी वो सिंधी नेशनलिस्ट की तरफ से आती थी कि तो पंजाबी साम्राज्य की पार्टी है, ये सिंध की पार्टी कहाँ से है। और शुरू में भुट्टो साहब ने जो स्वीप किया था वो पंजाब में ही किया था, सिंध में उससे कम थी, यानी उनकी सीट जो थी कम थी। लेकिन जो मुझे बहुत फैसिनेट किया वो ये किया कि अगर मैं एक इशू एक्सेस, ये सारे एकेडमिक लिटरेचर के हिसाब से एक इशू एक्सेस बनाया, उसके ऊपर पार्टी पोजीशंस देखें, तो एक्चुअली चाहे वो सेंसस का इशू होगा, आबादकारी सिंध में होनी है कि नहीं होनी है, जिस वक्त मैं यानी ये पीएचडी थीसिस ख़त्म कर रही थी तो उस टाइम पर कि ये सीपैक के ज़रिए स्पेशल इकोनॉमिक जोन्स बनेंगे, उसके ज़रिए जब आपके पास ये सब कुछ आएगा आपके पास माइग्रेंट दोबारा से आ जाएगा, लेबर फोर्स दोबारा से आ जाएगी, तो जो सिंधी इंटेलिजेंसिया थी वो कहती थी कि मतलब हम तो 1947 से माइग्रेंट्स के हाथों मार खा रहे हैं, क्योंकि हम अपने ही हम कहाँ जाएं। और उनकी वो उस हिसाब तक बात ठीक है कि ये मतलब अगर हम यहाँ पर माइनॉरिटी बन गए, डेमोग्राफिक डेथ होगी, तो डेमोग्राफिक एंग्जाइटी बहुत ज़्यादा थी। वो मुझे बिल्कुल यानी अब वो वाला इशू हो, चाहे वो सेंसस का इशू है, चाहे वो कालाबाग डैम का इशू है, उसके ऊपर एक्चुअली आपको देर इजंट, कम से कम मेरी एकेडमिक स्टडी में देर इजंट अ पॉलिसी डिफरेंस, पोजीशन डिफरेंट नहीं है बिटवीन सिंधी नेशनलिस्ट एंड द पीपीपी। द डिफरेंस बिटवीन देम इज़ के पीपीपी आल्सो हैज़ दिस वेरी रोबस्ट पोलिटिकल मशीन, इट्स वेरी इफेक्टिव, क्योंकि अल्टीमेटली आप इलेक्शन आपको जीत के दिखाना है, आपने कॉन्स्टिट्यूएंसी के हिसाब से चलना है, उसके लिए आपके पास पेट्रोनेज पावर भी होनी चाहिए। तो वो वाला सारा कुछ जो है वो कभी भी सिंधी नेशनलिस्ट पार्टीज़ के पास नहीं आया। तो जीएम सैयद, उनकी इतनी मैस फॉलोइंग, उनकी डेथ को इतना अर्सा हो गया लेकिन उनकी बहुत ज़्यादा रिस्पेक्ट है, लेकिन वो इलेक्टोरल मशीन नहीं थी, वो मिडिल क्लास की इंटेलिजेंसिया थी हु यूज़ टू इमेजिन यू नो ग्लोरी ऑफ यू नो सिंधी नेशन, लेकिन फिर उसको पार्लियामेंट में आना, सिंधी को ऑफिशियल लैंग्वेज बनाना, वो तो फिर भुट्टो साहब ने किया था। फिर इसी तरह से यानी मतलब पीपल्स पार्टी देन आल्सो हैज़ टू, तो इसका बड़ा यानी पॉलिटिकल साइंस की टर्म्स में इसको एथनिक आउटबिडिंग है, तो वो एथनिक आउटबिडिंग करते हैं आपस में, और वो एथनिक आउटबिडिंग उनके बीच में होती है एंड अ लॉट ऑफ द टाइम्स बिकॉज पीपल्स पार्टी देन उसकी एक साइड के ऊपर सिंधी नेशनलिस्ट होते हैं, दूसरी साइड पर MQM रही है, तो बीच में दिस इज़ अ वेरी डिफिकल्ट पोजिशन टू बी इन, यू कांट कॉम्प्रोमाइज टू मच ऑन दैट साइड अक्रॉस दी एथनिक डिवाइड, क्योंकि फिर ऑब्वियसली आप तो यानी सोल्ड आउट कर गए, आपने तो पंजाबी के हाथ में या स्टेट के हाथों में बिक गए। लेकिन एट द सेम टाइम अगर वो NFC अवार्ड की बात है, या अगर आपको याद हो PTI के ज़माने में फेडरल गवर्नमेंट की तरफ से आया था कि आर्टिकल 149 लगा देंगे, क्योंकि कराची के हालात इतने ख़राब हैं कि इसमें जो है ना वो एमरजेंट वो एक स्पेशल टेक ओवर है जो कि फेडरेशन कर लेगी, उसमें फिर इट इज़ पीपल्स पार्टी विच स्टेप्स इन, जो कि प्रोविंशियल ऑटोनॉमी की बात करती है, सूबाई खुद मुख्तारी, सिंध के राइट्स की बात करती है। तो वट आई हैव फाउंड इंटरेस्टिंग इज़ के इट्स अ वेरी यानी मतलब इट्स अ वेरी लाइक यू नो इंटरेस्टिंग पॉलिटिक्स, क्योंकि सूबे के अंदर वही पोजीशन लेती है जो कि बाय एंड लार्ज किसी पर डिफरेंस होगा, लेकिन जनरली वही पोजीशन होती है जो नेशनलिस्ट पार्टीज़ लेती हैं। एंड व्हाट मेक्स देम मोर सक्सेसफुल एज कम्पेयर टू नेशनलिस्ट आर जैसे सिंध यूनाइटेड पार्टी से या सिंध तरक्की पसंद पार्टी से या अवामी तहरीक से, वो ये है कि इनके पास विनिंग कैंडिडेट्स हैं, इनके पास वो एक इलेक्टोरल मशीन है, एक पूरा पॉलिटिकल मशीन है, वो सब है। फिर जब वो प्रोविंस से बाहर निकलते हैं तो फिर फेडरेशन की, प्रोविंशियल ऑटोनॉमी की, इन दैट सेंस वैसे बिसाइड आउटसाइड द फ्रेमवर्क ऑफ माई बुक आई डू थिंक, क्योंकि मैं फेडरलिज्म को भी दैट हैज़ बीन वन ऑफ माई लाइक यू नो रनिंग इंटरेस्ट ऑल्सो एकेडमिकली, तो मुझे ये लगता है कि अगर हमारी सारी बड़ी पार्टीज पंजाब से आ जाती हैं ना तो दैट कैन बी अ प्रॉब्लम। आप डेमोक्रेसी की चेकलिस्ट को तो पूरा कर लेंगे, लेकिन आपको एक ऐसा मुल्क भी चलाना है जिसके अंदर बहुत ज़्यादा इनक्वालिटी भी है, नंबर्स के हिसाब से भी है, रिसोर्सेज के हिसाब से भी है। तो इट्स अ इफ़ वी हैड मोर पार्टीज विच वर इन अदर प्रोविंसेज ऑल्सो जो कि फेडरेशन में भी एक्टिव हों, और विच टेक्स मी टू अनदर पॉइंट कि 2013 का इलेक्शन देख लें, 2018 का इलेक्शन देख लें, तो पीपल्स पार्टी विच यूज़ टू हैव बिग प्रेजेंस इन पंजाब, KP में भी ठीक कर लेते थे, उसके बाद ये है कि मतलब सेंटर में आ जाते थे आखिरी दफ़ा 2008 टू 2013 थे, लेकिन इट हैज़ बीन रिस्ट्रिक्टेड ऑल्सो पिछले दो इलेक्शन से, इट इज़ कन्फाइंड टू सिंध। तो अब अगर आपने अपने सिटाडेल को तो अपने हाथ में रखना है ना, तो उसके लिए यू हैव टू ऑल्सो देन यू नो डिलीवर ऑन दोज इशूज़।
मैं 2013 में तो KP में किसी और पार्टी को ब्लेम नहीं करता, एक ही पार्टी है जिसपे बॉम्ब नहीं फट रहे थे. आई मीन इफ यू लुक एट हाउ मेनी पीपल वर बीइंग टारगेटेड एंड बॉम्ब्ड इन गेपी इन 2013.
मुझे वो बशीर बिलोर साहब का अचानक से याद आ गया. हाँ
बिल्कुल. तो अगर इलेक्शन रैलीज ही एक पार्टी की हो रही हैं, एक ही पार्टी को कैंपेन करने दिया जा रहा है पूरे प्रोविंस में, वाई आर वी सरप्राइज कि वो बड़ी जीतेगी?
हाँ दो दिन यस, लेकिन शायद उनकी अपनी भी रूट्स डेवलप हो रही थी, क्योंकि फिर वो भी अगर आपको याद हो कि 2018 में कहा जाता था कि इनकम्बेंसी बहुत बड़ा फैक्टर है केपी के लिए, कि यूजुअली सेकंड टाइम आप विन नहीं करते, लेकिन एक ही पार्टी ने दो इलेक्शन भी जीता केपी में. अब देखते हैं 2024 में क्या होता है, बट नेवरदलेस पीपीपी के लिए ये एक प्रॉब्लम है कि वो इस वक्त राइट नाउ दे सीम टू बी कन्फाइंड टू सिंध, और शायद अगले में भी आई डोंट थिंक कि साउथ पंजाब वगैरह में कुछ इतना नज़र आ रहा है. वो मशीनरी भी नहीं है जो कि पार्टी की एग्जिस्ट करती थी. तो फिर जब आप सिंध में ही हैं तो फिर आप सिंध के इश्यूज़ को तो उठाएंगे ना.
बट वो क्या इसलिए उठा रहे हैं कि वो नेशनलिस्ट हैं, या इसलिए उठा रहे हैं कि वो पॉपुलिस्ट हैं? यार ये तो ईजी है ना वोट पॉपुलिज्म.
नहीं बट ऑल्सो कि दे यानी अगर एक आपकी कॉन्स्टिट्यूंसी की डिमांड है वो लैंग्वेज के बारे में है, या वो ये है कि जी कालाबाग डैम ना बनने दिया जाए, या वो ये है कि सेंसस में काउंटिंग गलत हुई है और सिंधियों को कम दिखाया गया है, तो दे आर ऑल्सो केटरिंग टू द कॉन्स्टिट्यूएंसी. वही वाला इशू एजेंडा काउंसिल ऑफ कॉमन इंटरेस्ट तक लेके जा रहे हैं. तो उस हिसाब से यानी जब मैं बाज़ सिंधी नेशनलिस्ट पार्टीज़ के लोग कहते थे कि मतलब बात करते थे कि बिकॉज दे हैव बीन इन पावर द पीपीपी दैट इज़ कि वो पावर में है तो इलेक्शन शायद पूरा फेयर नहीं है, आई डोंट नो. लेकिन एट द सेम टाइम आइडियोलॉजिकली भी कुछ कम से कम वो जो एजेंडा है उसको केटर करते हैं. आई मीन दिस इज़ इट्स नॉट जस्ट कि यानी ये कोई एक सुपरफिशियल किस्म की सर्वाइवल इन पावर है, वो तो है. एंड दे विल डू आई थिंक आई वॉज रीडिंग अभी का ही कि आई मीन सम न्यू politicians, some people are leaving other parties and joining people's party. I think they're इसको तो वो लूज़ नहीं करना चाहेंगे ना. तो अगर उसके लिए आपको नेशनलिज्म की तरफ भी जाना पड़ेगा, और नेशनलिज्म अगेन क्या है, ये हम उसको किसी डर्टी वर्ड की तरह नहीं यूज़ करें, ये हम बात कर रहे हैं कि एक कम्युनिटी की कोई इशू है, कोई सोर्स ऑफ एलियनेशन है, कोई डिमांड है, कोई ग्रीवेंस है, उसको आगे लेके चलना है और पोलिटिकल सिस्टम के जरिए उसका हल ढूंढना है. तो यस
व्हेन टॉक अबाउट बलोच नेशनलिज्म या सिंधी नेशनलिज्म, is it true that they're not conceived as being anti-feudal? वो मतलब हमें बलोच नेशनलिज्म में फ्यूडल ही नज़र आते हैं, मतलब फ्यूडल सिस्टम रहने दो, वो उसको मत छेड़ो, पर हमें एक ये पोलिटिकल राइट दो, दैट पोलिटिकल डिमांड ऑफ अ सेपरेट प्रोविंस.
आई मीन वो अगेन सोसाइटी का जो है वो एक यानी क्लास स्ट्रक्चर है, वो तो फिर आई एम सॉरी कि जब पाकिस्तान के अंदर मार्शल लॉज भी आते हैं, स्टेट सब कुछ कर लेती है, एटम बम भी बना लेती है, लैंड रिफॉर्म नहीं कर सकती तो कर ले मतलब. या जो बलोच के बारे में भी कहा जाता था कि ये इतने 100 ट्राइब्स हैं सब मुट्ठी में हैं, बस ये 2-3 हैं जो नहीं हैं. मेरा मतलब ये कि उसका भी तो बड़ा इंस्ट्रूमेंटल यूज़ है ना, कि और फिर बाद में यानी आई मीन ये सुनने को भी मिल जाता था कि बलोच के बारे में, विच आई एब्सोल्युटली डू नॉट एग्री विद, कि मतलब वो सोसाइटी इतनी बैकवर्ड है ना, इस वजह से पहले अपने सरदार तो हटा लो. तो जब स्टेट इतना कंट्रोल करती है तो स्टेट ये काम भी कर ले. इंडिया में भी तो लैंड रिफॉर्म्स की कोशिश की गई थी लेकिन वो नहीं. तो एक तो वो वाली बात है, दूसरी बात ये कि सिंध की जो नेशनलिस्ट पार्टीज़ हैं कम से कम उनमें यानी ये आपकी जो थी ना मिडिल क्लास इंटेलिजेंशिया की इमेजिनिंग थी. लेकिन बलोचिस्तान में इट्स वेरी इंटरेस्टिंग कि आपको जो पार्टीज़ मिलती हैं, डॉक्टर अब्दुल मालिक वाली नहीं लेकिन जैसे अब तो आजकल जमहूरी वतन पार्टी का नाम नहीं आता, नवाब बुगटी वाली जो थी, इसी तरह सरदार अताउल्ला मेंगल और अब सरदार अख्तर मेंगल बीएनपी, इसी तरह से वो अब बालाज मरी वो मिलिटेंसी की तरफ चले गए तो वो साइड से हटे. लेकिन पार्टीज़ का ट्राइब के साथ जो था वो थोड़ा सा मतलब एक यूँ समझते हैं कि बाउंड्रीज़ को कोइंसाइड कर रही थी. जब मैंने इनके यानी मैनिफेस्टोज़ वगैरह पढ़ने की कोशिश की तो पॉलिटिकली बहुत प्रोग्रेसिव हैं, क्योंकि पॉलिटिकली ये बात करते हैं अगेन डेवोल्यूशन की बात करते हैं, ऑटोनॉमी की बात करते हैं, ये ऑलमोस्ट यानी एक सोसाइटी का मिजाज कंजर्वेटिव होगा लेकिन ये बड़ा प्रोग्रेसिव पॉलिटिकल एजेंडा है.
वही शक आता है ना कि अपने लिए तो नहीं मांग रहे कि ठीक है सानू पावर दे दो.
अगेन चलने दे हकूमतें, अब नहीं, बाप नहीं, पार्टी वहाँ थी मतलब
तो बाप के होते हुए बाप कैसे हो सकता है, ये तो आई एग्री विद यू 100%.
हाँ, तो व्हाट आई एम सेइंग इज
व्हाई डज द यूएस वांट डिक्टेटर्स इन पाकिस्तान, बिकॉज़ आई हैव 1% टू डील विद. who wants feudals in Pakistan? People who just want one person to deal with democracy or local governments or representatives. तो अजाब हो जाएगा ना कंट्रोल करना है
लेकिन
सबको.
बाज केसेस में तो मसलन मे बी शायद बलूचिस्तान के केस में तो इवन उनके साथ भी प्रॉपर डीलिंग नहीं है ना. उधर भी क्या हो रहा है मतलब व्हाट आई एम सेइंग इज के यानी पीपल सिस्टम को चलने देंगे पीपल विल इवेंचुअली फिगर इट आउट लेकिन वो सिस्टम भी प्रॉपर नहीं चल पाता ना. उस सिस्टम में इंटरफेरेंस होती है.
आई नो अब तक जो बन गया कि भुट्टो जिंदा है भुट्टो जिंदा है बट इन टर्म्स ऑफ सिंधी कॉन्शियसनेस
भुट्टो जिंदा है.
व्हाट रोल डज द गोस्ट ऑफ ज़ुल्फ़िकार अली भुट्टो प्ले?
तो एक यानी मैं इसको किसी और तरीके से कहूँगी अगेन के मतलब बींग अ पंजाबी आई वुड हेयर कि आप कि स्टेट का जो खुला तजाद है विच आई थिंक इट इज़ के जो कि किसी के साथ भी नहीं होना चाहिए कि मतलब यहाँ पर जो इलेक्टेड प्राइम मिनिस्टर है उसको मार्शल लॉ आता है डिपोज करता है. सिंधी प्राइम मिनिस्टर के साथ क्या होता है पंजाब वाले के साथ क्या होता है किसी के साथ भी नहीं होना चाहिए ये तो आर्ग्यूमेंट ही नहीं है. लेकिन एक वो एक थोड़ा सा सेंस ऑफ आपको आप खुद सोचिए कि उससे
मिसाइल का फर्क है ना.
इट्स अ बड़ी बात भी होती है बट आल्सो के फिर उसमें डोमिसाइल का बिल्कुल फर्क है. उसको वो आगे ले जाते हैं कि फर्क जान के जियो. तो लेकिन व्हाट आई एम ट्राइंग टू से इज के आपने एक यानी स्टेट ने एक मार्टर तो बना दिया ना. अगर उससे पहले शक था कि पीपल्स पार्टी नेशनलिज्म की तरफ नहीं जाएगी यानी सिंधी उसकी तरफ नहीं जाएगी आइडेंटिटी की तरफ नहीं जाएगी वो और एमआरडी उसके बाद से तो डेफिनेटली ना यानी वो एक लेगेसी तो छोड़ दी ना कम से कम. तो वो आई रिमेम्बर कि मेरा बिल्कुल ही पहला हफ्ता था फील्ड वर्क का फर्स्ट ईयर ऑफ माय पीएचडी जब मैं गई मैं वहाँ जामशोरों में थी तो वहाँ एक प्रोफेसर साहब थे तो उन्होंने कहा अब आप आ गई हैं अब आपकी रोज़ आपकी शाम शाम गरीबा होगी क्योंकि यहाँ एक शाम गरीबा है. एंड एक्चुअली मैंने इसको कोट किया था बिकॉज इट सेज़ अ लॉट लोग कितने एग्रीव्ड हैं कितने एलियनेटेड हैं मतलब कितना डिसकनेक्ट है स्टेट और सोसाइटी के बीच में वो जो एक सोशल कॉन्ट्रैक्ट है जिसको फंक्शनिंग होना चाहिए उसमें कितना फ़र्क आ गया है. एक शाम गरीबा है और उसकी लेजिटिमेट रीजंस हैं ये कोई खाली एनिमी प्रोपेगेंडा नहीं है उसकी एक लेजिटिमेट रीजंस हैं. उन रीजंस को एड्रेस करेंगे तो वो शामें गरीबा बदल भी सकती है.
बिल्कुल आप लम्ज़े में पढ़ाती हैं डीएचए एक बड़ी कॉन्स्टिट्यूएंसी थी इमरान खान की तो इमरान खान एक जेल में है तो एक साइड मेरे जो पोलिटिकली पसंद हो ना हो बट एक तबका है
yes.
और उनके उनको फील होता है कि हम होपलेस हैं हमारे पास कुछ भी नहीं है या तो हम मुल्क छोड़ देंगे.
बिल्कुल
एंड उनके पास वो अपॉर्चुनिटी है तो वो छोड़ देंगे. शायद हो सकता है कि आप सिंध के किसी गांव में या बलूच किसी गांव में आपका वो भी ऑप्शन नहीं छोड़ने का. बट वन कांट डिनाई दैट अगर आपने एक इंसान के अंदर अपनी सारी होप्स डाल दी हैं और वो इंसान रिमूव हो जाता है वेदर अरेस्टेड और हैंग्ड यू फील लाइक कि आप मेरे पास भी कुछ नहीं है.
मेरे पास स्टूडेंट्स जो हैं वो क्लास में कंपैरेटिव पॉलिटिक्स पढ़ाते हुए इस सेमेस्टर में भी पढ़ा रही हूँ तो वो डोंट यू थिंक कि दिस इज़ अ प्रॉब्लम बट इट्स अ न्यू प्रॉब्लम. दे थिंक कि ये
अनप्रेसिडेंटेड है.
हाँ इंस्टीट्यूशनल इम्बैलेंस जो है ना पाकिस्तान का इतना जो स्क्यूड है इम्बैलेंस में भी आप सोचते हैं कि कुछ तो बैलेंस होगा ना ये उससे आगे की बात है आजकल तो ये लगता है तो वो उसमें उनको न्यू फाउंड लैंड लगता है ये. हालांकि ये न्यू फाउंड लैंड नहीं उनको बताना पड़ता है कि बलोच से पूछ लें सिंधी से पूछ लें पश्तून से पूछ लें इवन मुहाजिर से पूछ लें. बहुत ये पुराना मसला है पाकिस्तान का तो एक्चुअली तो वो एक अवेकनिंग हो रही है मे बी आई डोंट नो.
फिर से में हमें ये गम है मिला इस गम को नया क्या लिखना. एमआरडी मूवमेंट का आपने जिक्र किया मे बी जो लोग समझते हैं अनप्रेसिडेंटेड है अगेन आप पढ़ाते नहीं है ना हमारी जो ये कॉम ही अटंडे वाली है जब कॉम निकलती है उनको आप हेलीकॉप्टर से गोलियां मार के बॉम्ब कर देते हैं. सो फॉर पीपल हु थिंक थिंग्स आर अनप्रेसिडेंटेड कैन यू टेल देम अबाउट द एमआरडी मूवमेंट?
हाँ तो ये मूवमेंट फॉर रेस्टोरेशन ऑफ डेमोक्रेसी जो कि इसलिए जानी जाती है कि ये क्योंकि ज़िया मार्शल लॉ ब्रूटल था ऑल मार्शल लॉज आर लाइक दैट लेकिन काफ़ी ब्रूटल मार्शल लॉ था. उसके बाद एक इलेक्टेड लीडर एक पॉपुलर लीडर उनको फांसी दे दी गई उसके बाद जो सिंध में एक मतलब एक गम गुस्सा जो था उसकी जो लहर निकली तो वो एमआरडी की शक्ल में निकली. एमआरडी बाकी प्रोविंसेस में भी थी लेकिन सबसे ज़्यादा जो उसका एपी सेंटर था तो ये एंटी मार्शल लॉ. तो ये एक तरह से मतलब ज़्यादातर हम इसको प्रो डेमोक्रेसी या डेमोक्रेटाइजेशन मूवमेंट कहेंगे क्योंकि इट वॉज चैलेंजिंग ज़िया की डिक्टेटरशिप. लेकिन लेकिन इसके अंदर वो नेशनलिस्ट एलिमेंट भी था, एक वो पर्सनल एलिमेंट भी था. इट वाज आल्सो वेरी इंटरेस्टिंग क्योंकि मेन, क्योंकि अब तो सोशल मीडिया है लेकिन 80s वाला जो है, मुझे पुराने न्यूज़पेपर्स देखने थे तो मसलन इंस्टीट्यूट ऑफ सिंधोलॉजी में जामशोरों में वो न्यूज़पेपर्स पढ़े हुए थे, सिंधी न्यूज़पेपर्स. बाहर की यानी उस वक्त स्टेट सेंसरशिप एक तरह से ज़्यादा इजी थी क्योंकि आप अखबार को कंट्रोल कर सकते थे, तो वो सिंधी न्यूज़पेपर्स जो थे वो पहला पेज जो था वो ब्लैंक रखते थे और उसके बाद अंदर जो है ना वो उसकी जो होती थी कि आज दादू में ये हुआ, आज लाड़काना में ये हुआ, मतलब इस तरह की खबरें. बहुत वाइब्रेंट पीपल्स मूवमेंट थी जो कि निकली थी और डेफिनेटली दिस वाज इन सम सेंस द बिगेस्ट चैलेंज टू ज़िया की डिक्टेटरशिप.
नुसरत भुट्टो ब्रॉट एवरीबॉडी टुगेदर इंक्लूडिंग पीपल हु वर फॉर द मर्डर ऑफ ज़ुल्फ़िकार, वेल अगेंस्ट ज़ुल्फ़िकार अली भुट्टो. तो
अच्छा,
हाँ हाँ, तो उसमें I think
states, she was a dynamic woman.
States womanship.
बिल्कुल बिल्कुल, बहुत dynamic, बड़ी हिम्मत थी. Having endured what she endured, और क्योंकि early 80s में one of the sons also, you know, passes away, is killed या जो भी है, तो वो काफ़ी, मतलब ये कि she was quite dynamic and charismatic and quite courageous also. तो वो MRD निकलती है बिल्कुल.
And MRD also goes फॉर अ वाइल, मतलब रोज प्रोटेस्ट,
बिल्कुल
रोज गोलियां पड़े, रोज लीडर अरेस्ट करें फिर आ जाए,
बिल्कुल
मास मूवमेंट इसी तरह होती है.
बिल्कुल, तो वो पंजाब में बैठ के, यहाँ लाहौर में बैठ के, एक ख़ास तबके में बैठ के लगेगा कि इससे पहले पाकिस्तान में कभी लोगों ने रिजिस्ट नहीं किया, पाकिस्तान में लोगों ने रिजिस्ट किया है. एंड विच इज़ आई मीन पाकिस्तान में आई समटाइम्स, और मे बी आई एम ओवर सिम्प्लीफाइंग इट, बट आई समटाइम्स फील लाइक के इस सारी पैसिमिज्म के बावजूद पाकिस्तान में कोई भी डिक्टेटरशिप जनरली 10-11 साल इस तरह का लाइफ स्पैन है. मिडल ईस्ट में देखें, हुस्नी मुबारक देखें, मोमर कदाफ़ी देखें, सदाम हुसैन देखें, 35 years, 40 years, 42 years, उस तरह का वो सारा है.
मत दे आइडियाज, कुमार दे आइडियाज.
आइडियाज तो होते हैं, हम अपनी रेजिलियंस बता रहे हैं कि यहाँ एक द आइडिया ऑफ डेमोक्रेसी, जैसी मर्जी टेढ़ी मेढ़ी डेमोक्रेसी हो, द आइडिया ऑफ सेल्फ एम्पावरमेंट, प्रोविंशियल ऑटोनमी, ये आइडियाज डाइल्यूट किए हैं, लोगों ने एक्सेप्ट किए हैं, इसीलिए तो पॉपुलर मूवमेंट्स निकलती रही हैं. स्टूडेंट्स मूवमेंट्स, ट्रेड यूनियन मूवमेंट, जो पूरा एक मल्टी प्रोंग्ड अलायंस था अगेंस्ट अयूब खान की डिक्टेटरशिप, फिर ये ज़िया वाला, फिर लॉयर्स मूवमेंट, मतलब ये सब निकली हैं. तो ये दिस इज आल्सो पार्ट ऑफ द फैब्रिक ऑफ दिस सोसाइटी.
उसके बाद व्हेन बेनजीर कम्स बैक, व्हाट डज दैट मीन फॉर द रेस्ट ऑफ द कंट्री? अभी मैं आमिर भाई से बाहर बात कर रहा था, वो कह रहे थे कि मैं लाहौर में निकला.
अच्छा.
और लोग ही लोग, ही सेड
जब वो आई थी,
हाँ,
April 86,
उस दिन ऐसा था कि कोई, हम सुन रहे थे ना आमिर भाई की बातें, ऐसा लग रहा था लाहौर में कोई भी उस दिन घर पे नहीं था, इतने लोग थे बाहर,
लाखों का जो मैंने
भी पिक्चर्स, वॉल्टन एयरपोर्ट था आई थिंक उस टाइम, तो वहाँ से लेके बनारस पाकिस्तान तक रास्ते में ही पूरे लोग ही लोग बाहर. सो व्हाट डिड दैट मोमेंट मीन फॉर पाकिस्तान?
हाँ, आई मीन इट वाज इम्पॉर्टेंट, इट वाज आई थिंक वैसे भी डेमोक्रेसी के लिए भी इम्पॉर्टेंट था, सिंध के लिए भी सिम्बॉलिक था, और फिर बेनज़ीर पहला इलेक्शन भी जीत जाती हैं 88, लेकिन फिर पूरा वो जो 90s का डेकेड है कि जिसके अंदर गवर्नमेंट्स जो हैं वो सारी जो हैं आधी आधी जो हैं कट जाती हैं, पक्का किला ऑपरेशन है, उसके बाद बेनज़ीर भुट्टो जो हैं 1990 वो निकाली जाती हैं, नवाज़ शरीफ डिसाइड करते हैं कि मतलब उन्होंने डिक्टेशन नहीं लेनी, वो निकाले जाते हैं, बेनज़ीर फारूक लगारी के हाथों चली गई, वो फिर नवाज़ शरीफ 2/3 मेजॉरिटी लेके आते हैं, तो फिर सीधा माशाल्लाह आ जाता है. तो मतलब वो स्टोरी रही है, बट दिस वाज एन इम्पॉर्टेंट मोमेंट, आई थिंक इट वाज एन इम्पॉर्टेंट मोमेंट. और उसके बाद से पीपल्स पार्टी हैज़ बीन इन पावर फॉर अ वाइल आल्सो, एंड अगेन हैज़ बीन यू नो अटेम्प्टिंग टू डिलीवर टू इट्स पीपल आल्सो. बेनज़ीर की जो आई थिंक इट्स इन 1990 के किसी प्रोटेस्ट के बाद जी एम सैयद अरेस्ट होते हैं, बिकॉज आई वुड हियर दिस ड्यूरिंग इंटरव्यूज ऑल्सो, कि मतलब वो कन्फर्मेशन है कि पीपल्स पार्टी जो है सिंध वाली पार्टी ने अगर उनको अरेस्ट करवा दिया तो ये, तो ये अगेन दिस इज़ वेरी इंटरेस्टिंग कि ये जो एक एथनिक आउटबिडिंग इन पार्टीज़ के बीच में चल रही थी बिटवीन द सिंधी नेशनलिस्ट, जो कन्वेंशनल नेशनलिस्ट हैं, और जो पीपल्स पार्टी है, तो वो उस हिसाब से आई फाउंड दैट वेरी इंटरेस्टिंग टू स्टडी. अब बेनज़ीर के बाद पार्टी इज डेफिनेटली वीकेंड.
डू पीपल ऑफ सिंध फील लाइक अब तो ये वो भुट्टो की पार्टी नहीं है, लाइक दिस नाउ द पोस्ट बेनज़ीर पीपीपी इज ऑलमोस्ट लाइक अ डिफरेंट पार्टी, इज दैट व्हाट द सेंटीमेंट इज ऑन द ग्राउंड?
इट कुड बी बोथ. ये आपका अपना एक डिफ़ॉल्ट ऑप्शन भी है, मतलब अब अगर आपके प्रोविंस के अंदर एक तरफ से, यानी मगर सिंधी नेशनलिस्ट पार्टीज जो हैं दे हैव प्रूवन के वो الیکشنز نہیں جیت پا رہی ہیں کیونکہ پیٹرنیج والا ایک کلائنٹلسٹک سسٹم ہے, وہ والے انگریڈینٹس بھی چاہیے ہیں, آئیڈیالوجی از ناٹ انف. تو وہ مطلب اس حساب سے پیپلز پارٹی از ایبل ٹو پروڈیوس دیٹ. یعنی اگر آپ کی دوسری طرف جو ہوگی وہ ایم کیو ایم ہوگی, جو کہ بے شک اپنا نام چینج کر لے گی, مہاجر سے متحدہ قومی موومنٹ ہو جائے گی, لیکن نیور دا لیس ایک بات ہے کہ یہ ایک مہاجر گروپ کی پارٹی کے طور پہ سمجھی جاتی ہے. پھر اس کے بعد پی ٹی آئی ہے جو کہ کہتی ہے سب کو یونیفائی ہونا چاہیے, یہ چیزوں کی بات ہی نہیں کرنی چاہیے, وہ سپرا ایتھنیسٹی ہے. تو آپ کا پھر آپشن ایز اے ووٹر جو ہوگا نا, یو ول تھنک اباؤٹ اٹ کہ بھائی میرے ایشوز پہ کون بات کرے گا. تو ٹھیک ہے, چینج ہے, ڈسلوژنمنٹ بھی ہے, وچ آئی یو نو آئی فاؤنڈ کہ مطلب یعنی ڈسلوژنمنٹ بھی تھی, بٹ ایٹ دا سیم ٹائم دوسرا آپشن یعنی دوسرا نیریٹو بھی تھا کہ بھائی یہ ہمارا ڈیفالٹ آپشن بھی ہے, دس از دی آپشن اینڈ اٹ ڈز ڈیلیور ٹو اس, یہ ہمیں اسٹیٹ تک لے جاتا ہے, یہ ہمیں پاور تک لے کے جاتا ہے, یہ ہمارے کالا باغ کو بھی بننے سے روک دیتا ہے. تو وہ والا سینٹیمنٹ بھی ہے.
یہ میں کراچی میں کریم میں بیٹھا ہوا تھا, کوئی 30 منٹ کی رائڈ تھی, اس نے صرف پی وی کو گالیاں دی, صرف پی وی کو گالیاں دی, کیا کیا کچھ نہیں بولا. بلاول کو میں نے سب سنا, میں اترتے ہوئے بولا اچھا تو پھر ووٹ کس کو دیں گے؟ سر ووٹ تو اسی ڈیش کو دینا ہے. تو یہ بندہ بھی 30 منٹ گالیاں دینے کے بعد
ڈیفالٹ, آپ کا میری ڈیفالٹ چوائس کہاں جائے گی, وہیں جائے گی. ٹھیک ہے, اپنا غصہ نکال رہے ہیں.
آئی تھنک پیپل لائک آئی ایزیوم پیپل آر ریشنل ایکٹرز, وہ اپنے سیلف انٹرسٹ میں ووٹ کرتے ہیں, وہ کوئی عقیدت نہیں ہوتی.
ہاں
وہ دیکھتے ہیں چاہے میرے لیے بہتر ہوگا میں اس کو ووٹ دے دوں, نہ وہ کوئی ذہنی
انالیسز ہوتی ہے, کیلکولیشن ہوتی ہے.
یا اینڈ آئی تھنک سم ٹائمز وی جسٹ وہی ریسزم ہے نا کہ یہ لوگ ذہنی غلام ہیں اس لیے ووٹ دے رہے ہیں. نہیں مطلب
ذہنی غلامی تو اب ہر پارٹی میں ہے,
بٹ ہمارے اگر ہم کہتے ہیں ان ایجوکیٹڈ لوگ
ڈیموکریسی نہیں ہونی چاہیے, کنڈیسینڈنگ ایٹیٹیوڈ ہے جو سو کالڈ آپ کے اربنائٹ اور ایجوکیٹڈ ہیں, مطلب ان کو ٹرسٹ نہیں ہے کہ وہ جو کم پڑھا لکھا ہے یا جو غریب ہے جس کے کپڑے بہت فینسی نہیں ہیں, اس کو سمجھ نہیں ہوگی کہ اس کے لیے کیا اچھا ہے.
سارے لوگ تو ان پاور امیر آئے ہیں, آپ لوگوں نے کیا کیا؟
ایگزیکٹلی
ہم ایجوکیٹڈ لوگ ہیں, آپ تو اسی کی کتا ہے.
یہ بالکل سننے کو ملتا تھا, اور اسپیشلی یہ کہ مطلب ایک سرٹن ڈیموگرافک جو کسی ایک پارٹی کے لیے ووٹ کر رہی ہے تو باقی پارٹی والوں کو کہ مطلب یہ پٹواری ہیں اور یہ ان ایجوکیٹڈ ہیں, اور یہ مطلب جو ہے نا آئی وڈ بی امیز کہ یہ وہ پرانی کلاسیکل پولیٹیکل سائنس میں آپ کو پتہ چلتا تھا نا وہ چیزیں, پراپرٹی ہوگی, ایجوکیشن ہوگی تو آپ کو اپنا ووٹنگ رائٹ ملے گا.
گریک ڈیموکریسی بیونڈ
دیٹ, آئی تھاٹ کہ وی ور بیونڈ دیٹ, لیکن آپ کو یہ باتیں ابھی بھی سننے کو ملتی ہیں. اور ایبسولیٹلی رائٹ, اور اس میں اگر آپ ڈفرینٹ ایتھنیسٹی کا مکسچر بھی ڈال دیں تو وہ بعض دفعہ بہت ہی ٹاکسک قسم کا جو ہے نا وہ پھر ایک وہ نیریٹو بن کے نکلتا ہے.
پیور گریک ڈیموکریسی ہے یہ تو یار, کہ آپ وائٹ نو ویمن,
ہاں ویمن بھی ہمارا ویسے جینڈر گیپ, ہاں ایک سرٹن لیول آف ویلتھ, سرٹن لیول آف ایجوکیشن, بس.
تو آج کیا ہے اسٹیٹ آف سندھی نیشنلزم؟
آئی تھنک اسی طرح ہی چل رہا ہے, اسی طرح سلو برنر پہ چل رہا ہے. یہ وہ والی پیک نہیں ہے جو آپ کو یعنی مثلاً بلوچستان کے اندر انسرجنسی کی بات, پیک اونلی ان ٹرمز آف وائلنس, لیکن اٹ از پریٹی مچ الائیو. وہ پارٹیز اپنی جگہ پر ہیں. اس سال بھی مثلاً ہم نے دیکھا ہے کہ جب دوبارہ سے سینسس کروایا گیا, پچھلا والا جو سینسس تھا اس کے اوپر بھی مطلب یہ سندھ سے ریلیٹڈ, انفیکٹ سندھ کی سب پارٹیز بہت پی 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 اینڈ ایم کیو ایم دے آبجیکٹڈ ٹو اٹ. اور اس کے علاوہ جو ہے آپ مطلب واٹر پہ دیکھ لیں گے, ڈیموگرافی پہ دیکھ لیں گے, تو آئی تھنک پارٹیز پوزیشن لے رہی ہیں. تو آئی تھنک اٹس گوئنگ ٹو کنٹینیو لائک دیٹ. فلکس میں بھی ہے, کراچی کے حوالے سے بھی بات ہو رہی ہے, کراچی کی ڈیموگرافی کے حوالے سے بھی بات ہو رہی ہے. اب تو خیر مطلب جیسے افغانز نکل رہے ہیں, لیکن کانسٹنٹلی الائیو ایشوز ہیں.
میں چیک کر رہا ہوں کہ لوگوں کے کیا سوال ہیں ٹو اینڈ دس, بٹ سارے سوال اسٹیبلشمنٹ سے ریلیٹڈ ہیں. ویئر از دا سینٹر آف پاور ان پاکستان؟ آپ کو نہیں پتہ, کس کو نہیں پتہ, کون نہیں پاکستان میں بیٹھے گی آج پوچھ رہا, کس کو نہیں پتہ یہ بات؟
وہ آپ سے پوچھنا چاہ, آپ کے منہ سے سننا چاہ رہے ہیں نا
پنڈی. Impact of Khan's populism on Pak foreign policy, zero. My question, how do all state institutes without any reluctance bow to the establishment? aapke khayal mein kyun hamari,
how do
kyun hum kisi reluctance ke baghair giri jate hain establishment ke samne, sare jo hamare institutes hain?
power ki baat hai, I guess. फिर वही कि मतलब जिसके पास जितनी पावर है कोर्जन है। दूसरी बात ये भी है कि मतलब इंस्टीट्यूशन भी डेवलप होगा ना, मतलब उसको बनने में जो है वो मतलब वो डेवलप भी तो नहीं हो पाए हैं ना, यानी पूरा एक जो है ना हिस्टोरिकल मतलब हिस्ट्री सोशियोलॉजी पॉलिटिकल साइंस में एक पाथ डिपेंडेंस की बात की जाती है, जिसमें यही कहा जाता है कि एक पाथ डिपेंडेंस है जो कि इंस्टीट्यूशंस को लॉक इन, एक आपके स्टेटस को लॉक इन कर देती है। उस स्टेटस को तोड़ने के लिए, उस वे ऑफ डूइंग थिंग्स को तोड़ने के लिए आपको कोई साइज़मिक शिफ्ट चाहिए होता है। मे बी 1971 वाज अ साइज़मिक शिफ्ट, बट पीपल आल्सो से जिसके बाद हमारा पैराडाइम चेंज हो जाना चाहिए था, लेकिन नहीं चेंज हुआ। बट पीपल आल्सो से कि सारा टुमल्ट जो था वो वहाँ पे था, इट वाज ऑन दैट साइड। तो यहाँ जो सेंटर ऑफ पावर और सीट ऑफ पावर और जो स्ट्रक्चर ऑफ पावर था, इट सर्वाइव्ड। तो उस वजह से हम उस बड़े शॉक से शायद नहीं गुजरे, जिसकी वजह से हम निकल नहीं पाते। तो और दूसरी बात सीधी सी यही है कि मतलब चाहे पॉलिटिकल पार्टीज़ हैं, वो भी अगर अपनी पार्टी नहीं हो तो बाकी सब पार्टियों को तो मतलब बुरा भला ही लोग कह रहे होते हैं ना। तो पार्टियाँ भी यानी क्या हैं, हमेशा बनाई जा रही होती हैं, तोड़ी जा रही होती हैं। अपनी इंस्टीट्यूशंस को चलने देंगे विद द पैसेज ऑफ टाइम, दे विल फाइंड देयर स्ट्रेंथ।
आई वुड लाइक टू आस्क डॉक्टर साहिबा वेदर देयर रिमेन्ड एनी पॉलिटिकल पार्टी समवेयर इन द वर्ल्ड इन हिस्ट्री विद आइडेंटिकल डिस्प्ले जस्ट लाइक पीटीआई इन पाकिस्तान, वेयर देयर पॉलिटिकल नैरेटिव एंड गवर्नेंस एग्जीक्यूशन स्टेड अपार्ट, their politics and zero political dialogue stayed apart while they were in power, the narrative of justice with zero workup for justice delivery system improvement and so on. मतलब तो दुनिया भर में ऐसे populist parties होती हैं कि जो claims करती हैं वो follow up नहीं कर सकती।
The other course that I'm teaching at LAMS is populism, because I want the next book to be on populism. उसके लिए थोड़ा बहुत कुछ छोटी publications की हैं। इट इज़ अमेजिंग कि हम हर मंडे वेंसडे को जब टेक्स्ट पढ़ते हैं, और मैंने उनसे कहा था कि हम पाकिस्तान का तो उसी सांस में जी रहे थे, पिछले कुछ हवा में सांस ले रहे थे ज़रा, और एवरी टाइम यू नो देर इज़ ऑलवेज समथिंग जिसको पढ़ के क्लास से मैं पूछती हूँ डज दिस साउंड फेमिलियर, एंड देन दे स्टार्ट लाफिंग बिकॉज इट साउंड्स वेरी फेमिलियर। वो एग्जैक्टली वही नैरेटिव था। तो चाहे आपकी वो आउटसाइडर अपील थी, आई एम नॉट पार्ट ऑफ दिस, आई एम नॉट एन एस्टेब्लिशमेंट इन एनी सेंस ऑफ द वर्ड, I could have led an easy life, वो सब चीज़ें आपको, फिर वो करप्शन, वो moralizing of politics, personalization of politics, huge charisma, ये insider, outsider, good versus evil, ये वाली ये जो एक narrative, तो हर politics
anti-politics politician,
exactly, there is this fascinating article by this giant in populism research, Cass Mood का है, The Curious Case of an Anti-Party Party. He published it in 1996. He was looking at these radical right-wing parties which were emerging in Europe, जो कि आके सिस्टम को लपेटना चाहती हैं. And you know, he thought कि what are these parties which are so anti-party? तो उस सारे के अंदर जो है ना, मतलब वो यानी तो this is, इसमें पाकिस्तानी exceptionalism है, क्योंकि हमारा सिविल मिलिट्री वाला इशू भी है, मिलिट्री की इंटरफेरेंस भी है, बट इन अदर सेंस इट इज़ एग्जैक्टली लाइक अदर पॉपुलिस्ट। तो उसमें विक्टर ऑर्बन, उनको हंगरी के अंदर देख लें, डोनाल्ड ट्रंप की जो है वो अपनी पॉलिटिक्स है, डुटेर्टे की फिलीपींस के अंदर पॉलिटिक्स है, कुछ कुछ मोदी का टेम्पलेट भी है, लेकिन मोदी वॉज देवर फर्स्ट यू नो हिंदू नेशनलिस्ट, एंड देर हैव बिन नाउ ऑथर्स जिन्होंने लिखा है, मतलब आई हैवन गॉन डीप इन टू इट, कि 2014 का इलेक्शन पॉपुलिस्ट था लेकिन 2019 का इलेक्शन पॉपुलिस्ट नहीं था, क्योंकि पॉपुलिज्म इज ऑल्सो नॉट जस्ट बींग पॉपुलर, इट ऑल्सो मीन्स सर्टन थिंग्स। तो हमें बहुत एग्जाम्पल्स दुनिया में मिलती हैं, लीडर्स के तौर पर भी, पार्टीज के तौर पर भी।
क्या फ़र्क है पॉपुलिज्म और पॉपुलैरिटी में?
पॉपुलिज्म एक तो मतलब एक ख़ास तरह का यानी एक डिस्कोर्स और नैरेटिव है, मतलब किसी भी पार्टी को अपना पॉलिटिकल राइवल नहीं अच्छा लगता, लेकिन ये जो एक मिनिशियन डिस्कोर्स है ना, कि ये गुड वर्सेस ईविल की जो लड़ाई है ना, ये एक आपकी कोट एंड कोट करप्ट लीड, इट्स अमेजिंग। आई वाज लुकिंग एट एक डेटाबेस है जो कि पॉपुलिज्म की रिसर्च पर दिस इटालियन स्कॉलर उन्होंने डेवलप किया है, तो उन्होंने कीवर्ड्स की कलेक्शन की है। इट इज़ अमेजिंग कि चाहे वो वेनेजुएला का चावेज है, चाहे वो आपका जो है ना इवन अर्दगान इन टर्की, लेकिन दीज आर वेरी फेमिलियर साउंडिंग वर्ड्स ऑल्सो, और वो हमारे यहाँ भी यूज़ होते थे। ये गुड वर्सेस ईविल की लड़ाई, ये मॉरलाइजिंग, ये करप्शन के गिर्द जो है पूरी कैंपेन बिल्ड कर लेना, इसी तरह से इट्स ऑल्सो अ पर्टिकुलर वे ऑफ डूइंग पॉलिटिक्स, इट्स वेरी एग्रेसिव, यानी मोबिलाइजेशन का, तो रॉबर्ट जेंसन हैज़ रिटन ऑन मोबिलाइजेशन, ये पॉपुलिस्ट की मोबिलाइजेशन जो होती है वो बहुत एग्रेसिव मोबिलाइजेशन होती, امریکی حیران ہو گئے جب ان کی کانگریس پہ حملہ ہوا. ہمیں تو پتہ تھا کہ یہ کیسے ہوتا ہے, ہم نے تو یہ سب دیکھا تھا کہ دھاندلی کیا ہوتی ہے, اس کے بعد کیا ہوتا ہے نا. دیور شاک کہ اس طرح سے بھی پالیٹکس کی جاتی ہے. یہ والی جو ہے نا, یہ جو اگریسو ایجیٹیشنل پالیٹکس, یہ جو ایجیٹیشن پار ایکسلانس جو ہے, یہ اس میں پاپولسٹ دے تھرائیو ان اٹ, اور وہ ہمیں یہاں بھی نظر آیا.
میموری اتنی کم ہے, لوگ کہتے ہیں 9th May was Pakistan, January 6th. نہیں, 2014 میں کیا ہوا تھا جب آپ نے پارلیمنٹ میں حملہ کر دیا تھا, پرائم منسٹر ہاؤس چلے گئے تھے, فواد سر یہ وہ اندر آ گئے تھے, پولیس پر ٹولڈ ٹو اسٹینڈ ڈاؤن. وہ کیا تھا, وہ جنوری 6 نہیں تھا, بالکل تھا. ہاؤ از دا 18th Amendment پاکستان انفلوئنس فیڈرلزم اینڈ ہاؤ ڈز ریلیٹ ٹو یور ریسرچ تھیمز؟ ہم نے ڈسکس تو کر لیا ہے, بٹ اینی تھنگ اسپیسیفک؟
آئی مین اٹ از ٹرائنگ ٹو ڈو جو پاکستان کا پرانا 47 سے مسئلہ ہے, جو بنگالی بھی مانگ رہے تھے کہ صوبوں کو تھوڑے سے حقوق دے دیں, پروونشل اٹانمی, صوبائی خود مختاری. تو ان سمپل ورڈز اس نے اس مسئلے کو حل کرنے کی کوشش کی ہے, اور اس نے اس کے ذریعے پاورز صوبوں کو ٹرانسفر کرنے کی کوشش کی ہیں. اب ہم لوگ اس وقت ایک آئی ہیو بین پارٹ آف دس پاکستانی فرینچ پروجیکٹ, تو اگلے سال انشاءاللہ ہم اس کا ایک اسپیشل ایک پبلیکیشن نکال رہے ہیں, لوکنگ ایٹ 10 years of 18th Amendment. تو اس میں ہم نے ڈفرینٹ ایشو ایریاز میں امپلیمنٹیشن دیکھی ہے. تو امپلیمنٹیشن میں لیکس رہا ہے, سینٹر کی طرف سے بھی جو ہے وہ رکاوٹ رہی ہے. اور پھر سینٹر والے آگے سے کہتے ہیں کہ بھئی ہم نے ہیلتھ تو دے دی تھی, مگر ان کو تو ویکسین ڈیلیور کرنی بھی نہیں آتی تھی. وہ پروونشل کیپیسٹی کی بات کرتے تھے, جس کا پھر ایک جواب یہ بھی ہوتا تھا کہ آپ جب تک وہ ٹرانسفر نہیں کریں گے کیپیسٹی, دیں گے تو کیپیسٹی ڈیولپ ہوگی نا, ہوا میں کاغذ پہ ایک دن ون فائن ڈے تو نہیں نا, وہ آن ہو گیا بٹن اور کیپیسٹی ڈیولپ ہو گئی. تو امپلیمنٹیشن کے مسائل ہیں, اس پر ڈس اگریمنٹس بھی ہیں, بٹ آئی تھنک اٹ ہیز بین اے ویری پروگریسو اسٹیپ. لیکن اس کو آگے چلنا چاہیے اور اس کی امپلیمنٹیشن ہونی چاہیے.
آئی اگری 100%. تھینک یو سو مچ, آج آپ نے ہمیں وقت دیا, اینڈ کچھ آپ جاتے جاتے قوم کو میسج دینا چاہیں گے؟
تھینک یو سو مچ, وی آل کیپ آن ہوپنگ کہ کبھی تو بدلے گا, بس
لازم ہے کہ ہم بھی دیکھیں گے. تھینک یو سو مچ ایوری فار لسننگ, اینڈ تھینک یو لاہور فار اے لولی سیریز آف پوڈ کاسٹ. ٹیک کیئر, بائے.